भनेर हामीले झनै बढी पहल गरिरहेका छौँ। त्योबाट पनि अब सम्भव भएन भने फेरि आन्दोलन पनि गर्न पनि आवश्यक पर्न सक्छ।
दोस्रो ठुलो दल कांग्रेस पनि बलात्कार विरुद्धको अभियानमा सक्रिय छैन। बलात्कारका घटना नहोस् भन्नका लागि न त जिल्ला तहमा न त केन्द्रमा नै एउटा कार्यक्रम पनि गरिएको छैन। तर कांग्रेस प्रवक्ता विश्व शर्मा बलात्कार विरुद्धको सचेतनाका लागि 77 जिल्लामा कांग्रेसले पत्राचार गरेको बताउनुहुन्छ।
घटना भइसके पछाडि पार्टीले पार्टीका दुईजना केन्द्रीय सदस्यहरू दिलेन्द्र बडू र वीरबहादुर बलारलाई कञ्चनपुर पनि पठाएको थियो। त्यो घटनादेखि यता हामीले नेपाली कांग्रेस पार्टीले चाहिँ विश्वभरि यो सामाजिक विसङ्गति जे रूपमा यो प्रकारका घटना बढिरहेका छन् यसमा सतर्कता राख्न र सामाजिक चेतना बढाउने कुरामा पहल गर्न पत्राचार पनि गरेका छौँ।
राष्ट्रिय जनता पार्टी नेपालले चाहिँ के गरिरहेको छ? सिआइएनको जिज्ञासापछि महासचिव मनिष सुमन अब विशेष पहल गर्ने बताउनुहुन्छ।
यस्ता घटना बाहिर आउँदा हामी पनि संवेदनशील छौँ। प्रत्येक बैठकहरूमा यी कुराहरू उठ्ने गरेका छन्। राष्ट्रिय जनता पार्टी नेपालको जुनै स्तरसम्मको ठुलो नेता भए पनि यस्ता जघन्य अपराधमा अपराधी ठहर भएको छ भने हामी निजलाई पार्टीको सदस्य स्वीकार्नै तयार छैनौँ। तु पार्टीबाट निष्कासित गरेर प्रचलित ऐन कानुन अनुसार ठुलै नेता भए पनि साधारण कार्यकर्ता भए पनि तिनी सजायका भागी हुन् भनेर हामी आफै निजलाई सजाय दिलाउन उद्यत पार्टी हो।
दलहरूकै संरक्षणमा यस्ता घटना हुने भएकाले दोषीलाई कारवाही हुन नसकेको धेरैको टिप्पणी छ। राजनीतिक विश्लेषक सुरेन्द्र केसी दलहरूले बलात्कारका घटनामा दोषीलाई कारवाही गर्न नगर्ने हो भने मात्रै पनि यस्ता घटना कम भएर जाने बताउनुहुन्छ।
यस्तो खालको अपराध चाहिँ राजनीतिक संरक्षण बिना भइराखेको हुँदैन। शक्तिहरू नै संरक्षक भएको हुनाले उनीहरूको मौनता उनीहरूले त्यो जति पनि राज्यका संरचनाहरू छन् राज्यका संरचनाहरूलाई स्वचालित रूपमा चाहिँ परिचालित हुन दिनुपर्नेमा राज्यका संरचनाहरू पनि उनीहरूका कार्यकर्ता जस्ता छन्।
पछिल्लो 6 वर्षको तथ्याङ्क हेर्दा बलात्कारका घटना दोब्बरले बढेका छन्। आर्थिक वर्ष 2069-70 677 बलात्कारका घटना भएकामा आर्थिक वर्ष 2074-75 आइपुग्दा प्रहरीमा 1480 घटना दर्ता भएका छन्। बलात्कार र यौन हिंसाको यस्तो भयावह तस्विर आँखै अगाडि आउँदा पनि गाउँ तहमा नै सञ्जाल भएका दलहरू किन मौन छन्? नागरिकले प्रश्न गर्नुपर्ने देखिन्छ। गीता चिमोरिया, सिआइएन, काठमाडौँ। सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा बाल यौन दुर्घटना हुन नदिन अभिभावक नै सजग हुनुपर्ने,
आफ्ना चिने जानेका नजिकका नातेदारहरूबाट यो घटना भएको हुनाले चाहिँ अभिभावक चाहिँ अलि बढी सचेत हुनु पर्यो।
विदेशमा उपचार गर्न कसैलाई पनि राज्यको कोषबाट खर्च नदिने, सरकारी अस्पतालका डाक्टरले अन्यत्र काम गर्न नपाउने, कुहिँदै डोल्पाले स्याउ लगायतका खबर बाँकी छन्। साझा खबर सुन्दै गर्नुहोला।
अब असलामाका समाचार सुन्नुहोस्। जन्मेको 6 महिनासम्म शारीरिक मानसिक विकासका लागि शिशुलाई आमाको दूध मात्रै खुवाए पुग्छ। डाक्टरहरूले भनेका छन् शिशु जन्मेको 1 घण्टाभित्रै स्तन चुसाउनु पर्छ र शिशु जन्मेको केही दिनसम्म आमाको स्तनबाट आउने बाक्लो बिगौती दूधबाट नै शिशुलाई रोगसँग लड्ने शक्ति प्राप्त हुन्छ।
शिशुलाई 6 महिनासम्म आमाको दूध बाहेक अरू खानेकुरा आवश्यक पर्दैन, तर 6 महिनाभित्रको शिशुले मागे सर आमाले राति र दिउँसो पनि 24 घण्टामा कम्तीमा 8 पटक दूध चुसाउनु पर्छ। डाक्टरहरू भन्छन् शिशुलाई पालै पालो दुवै स्तन चुसाउने मात्र होइन, एक पटकमा कम्तीमा 5 सम्म दूध चुसाउनु अनिवार्य हुन्छ।
शिशुलाई 2 वर्षसम्म स्तनपान गराउनु पर्छ, तर डाक्टरहरूले भनेका छन् 6 महिना पुगेपछि शिशुलाई स्तनपानको साथसाथै पूरक आहार जस्तै सर्वोत्तम पिठोको लिटो, नरम खिर, जाउलो, विभिन्न तरकारी मिसाएर बनाएको राम्ररी मिचेको वा पिसेको सागपात, मौसम अनुसारका तरकारी, आलु, सखरखण्ड, पिडालु, मासु, फलफूल खुवाउन थाल्नुपर्छ। स्तनपान सम्बन्धी कुनै समस्या भएमा नजिकको स्वास्थ्य संस्थामा गएर स्वास्थ्यकर्मीसँग सल्लाह लिनुपर्छ।
ओल्ड भिजन इन्टरनेशनल नेपाल र सामुदायिक सूचना नेटवर्क सिआइएन
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सिआइएन नेटवर्क .org र मोबाइल एप अकुराप सिआइएनबाट एकैसाथ साझा खबर सुनिरहनु भएको छ। देशका विशिष्ट पदमा रहेका व्यक्तिहरू सामान्य रोगको उपचार गर्न पनि विदेश गर्ने र राज्य कोषको लाखौं खर्च गर्ने परिपाटी अब अन्त्य हुने भएको छ। विदेशमा उपचार गर्दा लाग्ने खर्च राज्य कोषबाट नबेहोर्ने व्यवस्था गरिएको जनस्वास्थ्य सम्बन्धी विधेयक हिजो सरकारले संसदमा पेश गरेको छ। संसदीय समितिले जुटाएको सहमति अनुसार विधेयक फुल हाउसबाट पारित भई विशिष्ट ओहदामा रहेका पदाधिकारीदेखि सर्वसाधारणले समेत अब नेपालमै उपचार गराउनु पर्नेछ। विदेशमा उपचार गराए आफै खर्च बेहोर्नु पर्नेछ। विधेयक आज पारित गर्ने संसद सचिवालयको कार्यसूची अनुसार देखिएको छ। त्यसै गरी सरकारी अस्पतालका डाक्टरले अब अन्यत्र काम गर्न नपाउने भएका छन्। सरकारी अस्पतालमा काम गर्ने र अरू क्लिनिक निजी स्वास्थ्य संस्थामा काम गर्नेलाई सरकारले कारवाही गर्नेछ। नयाँ पत्रिका दैनिकमा खबर छ।
कता जान थाल्नु भएको हजुर? स्याउ खान मन भए धित मर्ने गरी आफै टिपेर खानुस्, मन लागे जति रहिजानुस् पैसो पर्दैन, यसो भन्दै हुनुहुन्थ्यो स्याउ कृषक फुलकुमारी बुढा। स्याउ राजधानीको रूपमा चिनिने डोल्पाको रङ्ग गाउँमा अचेल जो पाहुना पुग्छन् उनीहरूलाई सत्कार स्वरूप टन्न स्याउ खाना दिएर फर्कदा उपहार सहित पठाउने गर्छन् स्थानीय कृषक। यो वर्ष विगतको तुलनामा धेरै स्याउ फलेको रङ्ग गाउँमा बजार अभावमा स्याउ कोल्ड स्टोरमै कुहिने भएपछि कृषकहरू चिन्तित बने
खाद्य असुरक्षाको जोखिममा रहेका जनतालाई सरकारले सहुलियत दरमा 2,00,000 क्विन्टल चामल लगायतका खाद्यान्न बिक्री वितरण गर्ने भएको छ। सरकारको निर्यातका अनुसार हुन नसकेपछि डोल्पाली स्याउ कुहिएको प्रसङ्गसँगै दुर्गममा खाद्यान्न पनि अभाव भएको छ। नियमित कार्यक्रमबाट 1,56,000 क्विन्टल र जापान सरकारको सहयोगमा 51,000 क्विन्टल सहित 2,16,000 क्विन्टल चामल दुर्गम जिल्ला पठाउन लागेको सरकारले बताएको छ। तर डोल्पा लैजान लागिएको 4,500 क्विन्टल चामल र 2,700 क्विन्टल नुन भने एक महिनादेखि रसुवागढी नाकामा थन्किएको छ। चिनिया पक्षले एजेन्टको गाडीमा सामग्री लैजान नदिने बताएपछि पुर्याउन लागिएको नुन र चामल रसुवागढी नाकामा थन्किएको छ। डोल्पाली भोकै छन्। नाकामा खाद्यान्न हलपत्र आजका पत्र पत्रिकामा खबर छ।
कर्मचारीका ट्रेड युनियनहरू प्रशासन क्षेत्रमा शक्तिशाली मात्र होइनन्, आर्थिक हिसाबले धनाढ्य समेत छन्। राजधानीको मुटु बबर महलमा 4 युनियनका 5.5 तलासम्मका भवनहरू छन्। तत्कालीन एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको सिंहदरबार दक्षिण गेट नजिकै एक रोपनी जग्गामा फैलिएको झण्डै 2.5 करोडको 4 तले भवन छ। संगठनको विभिन्न बैंकमा 22,00,000 ब्यालेन्स छ। तत्कालीन माओवादी केन्द्र निकट नेपाल राष्ट्रिय कर्मचारी संगठनको बबरमहल क्षेत्रमा नै झण्डै 1 रोपनीमा बनेको 1,25,00,000 4 तले भवन छ। कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघको बबरमहल वन परिसरमा झण्डै 1 करोडको 2 तले भवन छ। धनाढ्य कर्मचारी युनियन सरकारी जग्गामा करोडौंका भवन स्रोत खुल्दैन, अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।
दशैंको मुखमा यातायात व्यवसायीले अग्रिम बुकिङका लागि रोक्का राखिएका समितिका सबै बैंक खाता खोल्नुपर्ने शर्त अघि सारेका छन्। दशैंको अग्रिम टिकट बुकिङमा अड्को थाप्दै रोक्का खाता सञ्चालन हुनुपर्ने माग राखेपछि सिन्डिकेट तोड्न बन्द गरिएका खाता फुकुवा गर्ने सरकार तयारी गरेको छ। लामो समयदेखि यातायात क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्य गर्दै त्यस क्षेत्रका सबै समितिका बैंक खाता रोक्का गरेको सरकारले दशैंलाई मध्यनजर गर्दै रोक्का भएका बैंक खाता खोल्ने तयारी गरेको छ। तर बैंक खाता कम्पनीमा दर्ता भएकाहरूको मात्रै खोल्ने सरकारले बताएको छ। राजधानी दैनिकमा खबर छ।
साझा खबरमा अब तपाईँको विचार गुनासा तथा टिप्पणी सहितको हेलो सिआइएन स्नेहा कर्णबाट।
राजनीतिक रूपमा असन्तुष्ट दलहरूसँग सरकारले वार्ता गर्ने विषयमा सीआईएनमा रिपोर्ट सुनेपछि दिलीप देवकोटा हाम्रो ट्विटरमा लेख्नुहुन्छ, वार्ता बार्गेनिङको माध्यम बनाएर आफ्नो स्वार्थ पूरा गर्नेहरूप्रति सरकार सतर्क हुनुपर्छ, अन्यथा तीन सरकारको असफलता बन्न सक्छन्। न्यायका लागि काठमाडौँ आएका निर्मलाका आमाले न्याय नपाएसम्म नफर्किने भनेको विषयमा सीआईएनमा रिपोर्ट सुनेपछि निराजन घिमिरे हाम्रो फेसबुक पेजमा लेख्नुहुन्छ, यस विषयमा अझ धेरै खोज अनुसन्धान प्रसारण गर्दै जानुहोला ताकि मुख्य अभियुक्त उम्किन नपाओस्। साफ च्याम्पियनसिपमा नेपालको यात्रा टुङ्गिएको खबर सुनेपछि पर्साका सुयोग श्रीवास्तव लेख्नुहुन्छ, नेपाललाई उपाधि दिलाउने हो भने अभ्यासको साथसाथै प्रशिक्षण पनि उच्चस्तरीय बनाउनुपर्छ। खेलको माध्यमबाट नेपाललाई अब चिनाउने सोचका साथ नयाँ खेलाडीलाई पनि समावेश गराउनु पर्यो, किनकि मौका पाउनुपर्ने नयाँ खेलाडीको पनि अधिकार हो, त्यसैले सरकारले पनि यसमा विशेष ध्यान दिनुपर्ने देखिन्छ। तपाईँ पनि जुनसुकै बेला हाम्रो टेलिफोन नम्बर 01-5260-646 फोन गरेर दिइएको निर्देशन अनुसार आफ्नो विचार, गुनासा तथा प्रतिक्रिया रेकर्ड गराउन सक्नुहुनेछ। साथै हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेसन नेटवर्क CIN र ट्विटर ह्यान्डल @CIN साझा खबरमा मेन्सन गरेर पनि आफ्ना कुरा लेख्न सक्नुहुनेछ।
अब विदेशका खबर। केही समय अघि जारी अमेरिका चीन व्यापारिक विवादकै बीच वाशिङटनले राखेको नयाँ व्यापार वार्ता प्रस्तावलाई बेजिङ स्वागत गरेको छ। विश्वका ठूला अर्थतन्त्र रहेका चीन र अमेरिका बीचको विवादले व्यापार युद्धकै रूप लिने आशंका गरिएको थियो। वार्ताको वातावरण बन्ने एकअर्का देशको सहजीकरणपछि अब केही समस्या समाधान हुने बताइएको छ। रोइटर्स समाचार एजेन्सीका दुई पत्रकारलाई जेल हाल्ने अदालती निर्णयको नोबेल शान्ति पुरस्कार विजयी म्यानमारकी प्रजातन्त्रवादी नेत्री एवं राज्य सल्लाहकार आङ साङ सुकीले प्रतिरक्षा गर्नुभएको छ। जेल हाल्ने निर्णयको समर्थनमा उहाँ देखिनु भएको छ। पत्रकारलाई जेल हाल्ने म्यानमार अदालतको निर्णयको अन्तर्राष्ट्रिय रूपमै निन्दा भइरहेका बेला प्रजातन्त्र र प्रेस स्वतन्त्रताका लागि लामो समय आन्दोलन गरिरहनु भएकी सुकी त्यसको पक्षमा देखिनुलाई आश्चर्यका रूपमा हेरिएको छ। अनि श्रीलङ्काली सरकारले देशभित्र रहेका सबै हिन्दू मन्दिरमा पशु बलि प्रतिबन्ध लगाएको छ। सरकारको सहमतिपछि अब श्रीलङ्काका हिन्दू मन्दिरहरूमा पशु तथा पशु पक्षी बलि दिइने छैन।
नेपाल चौथो पटक दक्षिण एसियाली फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपको सेमी फाइनलबाट बाहिरियो। बङ्गलादेशको ढाकामा सञ्चालन भइरहेको को सेमी फाइनलमा मालदिवसँग 3-0 पराजित हुँदा नेपाल अन्तिम चारबाट घर फर्किएको हो। सिनियर पुरुष टोलीका प्रशिक्षक बालगोपाल महर्जनले खेलाडीले घाँसे मैदानमा अभ्यास गर्न नपाउँदा नै नेपाल साफ च्याम्पियनसिपको सेमी फाइनलबाट बाहिरेको निष्कर्ष निकाल्नु भएको छ। र अजर बैजाको बाकुमा हुने विश्व सिनियर जुडो च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोली हिजो विदाई गरिएको छ।
बालिका मात्र होइन बालकमाथि समेत बलात्कार हुन्छ र त्यस्ता घटना पनि डरलाग्दो देखिन्छन्। रेडियो कुराकानी, स्वस्थ जीवनशैली सम्बन्धी सन्देश, अरू खबर र कार्टुन पनि बाँकी छन्। साझा खबर सुन्दै गर्नुहोला।
ती हुँदै उन्न जानी बसाउनु पर्छ अब मिलमिलापको बानी बोला चाला बन्द भए बोल्न थाल्नु पर्छ मिलमिलापको केन्द्रमा गाई रिस फाल्नु पर्छ मिलाउँ मिलाउँ झगडा नगरौँ बिना सिती दुःखमा नपरौँ मिलाउँ मिलाउँ झगडा नगरौँ बिना सिती दुःखमा नपरौँ।
तपाईँको ओडामा रहेका सामुदायिक मेलमिलाप केन्द्र जानुहोस्, विवादको समाधान खोज्नुहोस्। दी एसिया फाउन्डेसन र सामुदायिक सूचना नेटवर्क CIN।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
साझा खबरमा अब बाल यौन दुर्व्यवहारको प्रसंग। बालिकालाई मात्र होइन बालकलाई पनि दुर्व्यवहार हुने गरेको छ। गत वर्ष मात्र बाल यौन दुर्व्यवहार गर्ने 9 विदेशी नागरिक पक्राउ थिए। साथी केशव भुल्ले केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक विनिता भट्टराईलाई किन यसरी बाल यौन दुराचारका घटनाहरू बढ़िरहेका छन् भनेर सोध्नु भएको छ।
अब हामीले गरेका
र यसमा गैर सरकारी सरकारी निकायका विभिन्न प्रयासहरू भएका छन्। जनचेतनामूलक कार्यक्रमहरू हामीले निरन्तर रूपमा लागिरहेछौँ गरिरहेछौँ। त्यसैको प्रभावस्वरूप पनि हुनसक्छ केही घटनाहरू चाहिँ अब अलिकति खुलेर आउन थालेछन्, यही नै हो भन्न सक्ने अवस्था चाहिँ भएन।
यसमा विशेष गरी यो नेपालभित्रकै व्यक्तिभन्दा पनि बाहिरका विदेशबाट जुन नेपालमा घुम्न आउने अथवा कुनै सङ्घ संस्थामा लगानी गर्न आउने व्यक्तिबाट पनि भइरहेको छ, नेपालभन्दा पनि बाहिरबाट आउनेबाट बढी भइरहेको छ उसो भए?
अब यो चाहिँ ठ्याक्कै अब हामीले यसमा पनि रिपोर्टिङ नहुने कुराहरू हुन्छन्, त्यसले गर्दाखेरि यकिन रूपमा यो हो भन्न सक्ने अवस्था चाहिँ छैन। तर विभिन्न सञ्चार माध्यममा आएका रिपोर्टिङ भएका घटना हेर्दाखेरि चाहिँ अब विदेशी नागरिक पनि अब यहाँ भ्रमण गर्ने क्रममा आउने अनि त्यो भ्रमण गर्ने न्युमा चाहिँ बाल यौन दुराचार गर्ने यस्ता घटनाहरू चाहिँ पछिल्ला दिनमा चाहिँ अब बढ्दै गएको, अब नेपाली नागरिकहरूबाट पनि यी यौन दुराचारका घटनाहरू भने चाहिँ हिजोका दिनमा भएकै थिए र अहिले पनि त्यसलाई चाहिँ अब हामीले रोक्नथाम गर्ने प्रयास हुँदा हुँदै पनि त्यसमा केही घटनाहरू पनि घट्ने चाहिँ गरेको देखिन्छ।
त्यसमा स्वयं बाल बालिका र अभिभावकले चाहिँ कसरी सचेत हुनुपर्छ यो यौन दुराचारबाट जोगिनका लागि?
यसमा चाहिँ सबैभन्दा पहिला बाल बालिका भनेको त अलिकति उनीहरूको 10 वर्षभन्दा मुनिको बाल बालिका भनेको चाहिँ एकदमै उहाँहरूलाई चाहिँ हामीले सम्झाउने बुझाउने भन्दा पनि उहाँहरूको चाहिँ कमजोरीको फाइदा उनीहरूले निर्णय गर्न सक्ने क्षमता नभएको कारणले गर्दाखेरि चाहिँ उहाँहरूलाई फकाइ फुल्याइ पार्ने त स्वाभाविकै भयो। त्यसो हुनाले बाल बालिका भन्दा पनि अब अभिभावक स्कुलमा अब शिक्षक शिक्षिकाले गर्नुपर्ने व्यवहारहरू, उहाँहरूलाई कसरी ओरिएन्टेसन गराउने, कसरी राख्ने, अब घरमा परिवारका सदस्यहरूले आफ्नो काका हो, मेरो मामा हो, मेरो साथी हो भनेर साथी लगेर पठाउँदाखेरि जो आफ्ना नागरिक आफन्तहरू छन्, जो घरभित्रका परिवारहरू छन्, जो आफ्ना सदस्यहरू छन्, चिनजानकै मान्छेहरूबाट चाहिँ यी यौनजन्य दुर्व्यवहारहरू चाहिँ अहिले हामीले हामीसँग रिपोर्टिङ भएका घटना हेर्दाहरू पनि आफ्ना चिनेजानका नजिकका नातेदारहरूबाट यो घटना भएको हुनाले चाहिँ अब अभिभावक चाहिँ अलि बढी सचेत हुनु पर्यो।
अन्त्यमा अब अहिले यो बाल यौन दुराचारको विरुद्धमा त्यो कसैले गर्यो भने त्यसका लागि राज्यसँग नीति के छ अथवा कसरी अघि बढिराखेको छ यो अन्त्यका लागि अथवा यो यौन दुराचार गर्नेहरूमाथि कारवाही गर्नका लागि सरकारले के रणनीति बनाएको छ?
रणनीति भन्दा पनि अब हाम्रो भदौ 1 गतेबाट मुलुकी अपराध संहिता र देवयानी संहिता कार्यान्वयनमा आएको छ र सोही कानुन बमोजिम चाहिँ यौनजन्य दुर्व्यवहारको सन्दर्भमा चाहिँ पीडकलाई चाहिँ कारवाहीको दायरामा चाहिँ हामीले ल्याउनु पर्ने हुन्छ र त्यही अनुसार त्यो ऐनको प्रभावकारी कार्यान्वयन मार्फत नै
केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक विनिता भट्टराई सीआईएनसँग कुराकानी गर्नुहुँदै।
अब केही खबर संक्षेपमा, नेपाल भारत बीचको सीमाना अध्ययन गर्न गठन भएको सीमा कार्यदलको बैठक असोजको पहिलो साता काठमाडौँमा भएको छ। आगामी असोज 3-5 गतेसम्म चल्ने बैठकमा पूर्व प्रधानमन्त्रीको भारत भ्रमण र प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनका विषयमा छलफल हुने नापी विभागका महानिर्देशक गणेश प्रसाद भट्टले सीआईएनलाई जानकारी दिनुभयो। नेपाल र भारतको नक्साका विषयमा पनि छलफल हुनेछ।
नेताहरूबीच दिनभर भएको आन्तरिक छलफलमा अनुशासन समिति र कार्य सम्पादन समिति गठन गर्ने विषयको विवाद नमिलेपछि कंग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ। हिजो बिहान 11 बजे बोलाइएको बैठक साँझ 6 बजेसम्मको लागि स्थगित गरिएको थियो र बैठक बस्न सकेन।
सरकारले पप्पू कन्स्ट्रक्सनमाथि छानबिन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले पप्पू कन्स्ट्रक्सनको विस्तृत विवरण मागेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता विनोद कुँवरले सीआईएनसँग बताउनुभयो।
सुत्केरी महिलाले 1 वर्षसम्म बेतलबी विदा पाउने भएका छन्। संसदको स्वास्थ्य शिक्षा समितिले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले यो व्यवस्था गरेको हो।
सप्तरीमा स्वाइन फ्लू र हङकङ फ्लू रोग देखा परेको छ। जिल्लाको कञ्चन रूप र हनुमान नगर कंकालिनी नगरपालिकामा यो दुवै रोग देखिएको अपन एफएम सप्तरीले खबर पठाएको छ।
हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा सञ्चालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि तपाईँको जीवनशैलीसँग जोडिएको एउटा सन्देश, बाल बालिकाको घाउ चोटपटक बारे कसरी हेरविचार गर्ने।
फर्मीले अलिअलि घाउ त आउन सक्छ, घमराहरू हुन्छ, त्यस्तो आउन सक्छ, हल्का पाउडर लगायो अनि सफा गर्यो, अब खेल्दाखेरि बच्चाले एक बाजु अर्को सार छ, त्यस्तो हुनुहोस्, प्रतिचोटि बच्चाहरूलाई हात धोइदिने, साबुन पानीले हात धोयो भने धेरै कुराको सतर्कता हुन्छ, सानो घाउ छ भने बिस्तारै सफा गर्दै गएर जान्छ, तर ठुलो छ, पाकेको छ, डिस्चार्ज भनेर पिप्ने आउन थालेको छ, हेर्दाखेरि मासु कुहिएको छ दिन्छ, घाउ कालो भएको छ, त्यसमा त विशेषज्ञ चाहिन्छ, त्यसको लागि बच्चा बच्चीको खाट खुट्टामा घाउ छ जिउमा घाउ छ, एकचोटि दिनमा एकचोटि हेर्ने, अनि दैनिक चाहिँ खाटको तार साबुनले धोइदिने, तर सानो घाउलाई त त्यही गर्ने, ठुलो छ भने हस्पिटल ल्याउनै पर्ने हुन्छ, कहिलेकाहीँ दुध खाने, अन्डा, मासु, अब भेजिटेरियन छ भने प्रोटिन किन्न पाउँछ, भट्टाको प्रोटिन, त्यो प्रोटिनहरू किनेर खाइने हुन्छ, प्रोटिनको मात्रा अलिक बढी भयो भने घाउ चाहिँ छिटो निको हुन्छ।
डाक्टर ध्रुव गैरेको यो सन्देशसँगै साझा खबरमा प्रमुख खबरका शीर्षकहरू फेरि एकपटक।
16 लाख बालबालिका जोखिमयुक्त काममा सरकारको लगारी बालुवामा पानी, मुलुकभर 9,22,000 प्रतिष्ठान, 34 लाख भन्दा बढी रोजगारी।
प्रहरी नै लुकाउँछन् बलात्कारका घटना, निर्मला पन्त हत्यामा कबुल गराउन यातना, बालकमाथिको यौन दुर्व्यवहार पनि डरलाग्दो, बलात्कारका घटनामा राजनीतिक दलहरू भने मौन।
विदेशमा उपचार गर्ने कसैलाई सरकारले खर्च नदिने, बारीमा कुहिँदै डोल्पाली स्याउ, दुर्गमका जनतालाई सहुलियतमा खाद्यान्न उपलब्ध गराउँदै सरकार।
अमेरिकाले राखेको वार्ता प्रस्तावमा चीनको स्वागत, पत्रकारलाई जेल हाल्ने अदालतको निर्णयमा सुकीको समर्थन, श्रीलंकामा मन्दिरमा अब पशु बलि दिन नपाइने।
र नेपाली खेलाड़ीलाई घाँसे मैदानको अभाव, विश्व सिनियर जुडो च्याम्पियनशीपमा सहभागी हुने नेपाली टोलीको विदाई।
साझा खबरको अन्त्यमा पालो आएको छ कार्टुनको। नयाँ पत्रिका दैनिकले मात्रै कार्टुन छापेको छ, नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाएको कर्नर किक शीर्षकको कार्टुन लिएका छौँ। यो कार्टुनमा अहिले डलरको भाउ अत्याधिक रूपमा बढेको छ, अमेरिकी डलरको भाउ बढ्दा नेपालमा महँगी पनि बढेको र थुप्रै व्यापार व्यवसायमा पनि समस्या परेको खबरहरू आइरहेका छन्। त्योसँगै जोडेर व्यङ्ग्य गर्न खोजिएको छ। यहाँ एकजना डाक्टर चेकअप गरिरहेका छन्, छातीमा एउटा मेसिन लगाएका छन्, कानमा सुनिरहेका छन् र मान्छेले केही कुरा भनिरहेका छन् र डाक्टरको कुरा सुने पछाडि ती मान्छेले जवाब दिएका छन्। तल चाहिँ यस्तो भनिएको छ, प्याज डलरको मूल्य नसोध्नु न भने यसले चलाउने रिङ्गटाको उपचार छैन क्या।
हवस्त, प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई गोविन्द खड्का र सृजना बयाल बिदा भयौँ। तपाईँको आजको दिन शुभ होस्, नमस्कार।
बस्ती बस्ती को सुर हो, आवाज समुदाय को, मेरो तपाईको
विजय एफएम 101.6।
यस विजय खबरका साथमा पारिवारिक वातावरणका साथ मनोरञ्जनका लागि गैंडाकोट फन पार्क, गैंडाकोट 5 नवलपुर,
फोन 0785015004 र 98612024637।
जितिन्छ विजय एफएम 101.6 बिहान 6:30 बजेको विजय खबरमा सरदर उपाध्यायको नमस्कार। सुरुवातमा प्रमुख खबरका मुख्य शीर्षकहरू। देवचुली नगरपालिकालाई देशकै दोस्रो बालमैत्री नगरपालिका घोषणा गरिँदै घोषणा कार्यक्रममा परराष्ट्र मन्त्री प्रदीप कुमार गेवाली आउँदै। सिटी हल बनाउने नाममा खुला चौर मास्ने निर्णय भएको भन्दै सामाजिक अभियन्ताहरूको विरोध। भरतपुर महानगरपालिकाको फोहोर व्यवस्थापन गर्न कोरियाली कम्पनीसँग सम्झौता। ग्लोबल आइएमई ब्याङ्क गैंडाकोट शाखाले कारोबार सुरु गर्यो। विश्व सरसफाई दिवसको पूर्व सन्ध्यामा नारायणी नदीको सफाई। र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि भरतपुर महानगरद्वारा जग्गा दिने औपचारिक निर्णय।
होइन आस्था म्याम, यसो फ्रेस हुनलाई चाहिँ परिवारसहित जाने यतै कतै ठाउँ छैन भने?
छ नि मधु सर, गैंडाकोट नगरपालिका कार्यालय अगाडि बालमैत्री अवधारणाको चिल्ड्रेन पार्क, स्विमिङ पुल अनि आनन्दले रमणीय ठाउँमा बसेर खाजा खाने व्यवस्था पनि छ।
ओहो हो र, बच्चा बच्चीको अनि हामी सबैका लागि एउटै विकल्प गैंडाकोट फन पार्क पो रहेछ। म त आज नै परिवारलाई लिएर गइहाल्छु।
हामी कहाँ होटल सर्भिस, रेस्टुरेन्ट, चिल्ड्रेन पार्क, ब्याङ्क्वेट सर्भिसको राम्रो व्यवस्था रहेको छ।
सम्पर्क गैंडाकोट फन पार्क, गैंडाकोट 5, गैंडाकोट नगरपालिकाको कार्यालय अगाडि। फोन 0785015004 र 98612204337।
अब खबर विस्तारमा। नवलपुरको देवचुली नगरपालिकालाई देशकै दोस्रो बालमैत्री नगरपालिका घोषणा गरिने भएको छ। राष्ट्रिय बाल दिवसको अवसर पारेर परराष्ट्र मन्त्री प्रदीप कुमार गेवालीले नगरपालिकालाई बालमैत्री घोषणा गर्ने कार्यक्रम रहेको नगर प्रमुख पूर्ण कुमार श्रेष्ठले जानकारी दिनुभएको छ। गेवाली 12 बजी आइपुग्ने जनाइएको छ। जनज्योति नमुना माविको परिसरमा हुने कार्यक्रम गण्डकी प्रदेशको पहिलो बालमैत्री स्थानीय तह घोषणा गर्ने तयारी पूरा भएको पत्रकार सम्मेलनमा यस अघि नै नगर प्रमुख श्रेष्ठले जानकारी दिइसक्नु भएको थियो। नेपाल सरकारले तय गरेको 19 सूचक र नगरपालिका स्वयंले निर्माण गरेको 4 गरी 43 सूचकको मापदण्ड पूरा भएकाले नगरलाई बालमैत्री स्थानीय तह घोषणा गर्न लागेको श्रेष्ठले बताउनु भएको छ। नेपाल सरकारले तय गरेको 39 सूचकमध्ये 22 सूचकको न्यूनतम मापदण्ड 80% र 17 सूचक 100% पूरा भएको बालमैत्री परामर्शदाता खिमानन्द भूषालले जानकारी दिनुभएको छ। यस्तै नगरपालिकाले निर्माण गरेका 4 सूचकमा सबै घरधुरीमा शौचालयको निर्माण, सबै घरधुरीमा आयोडिन नुनको प्रयोग 100% पूरा भएको र अपाङ्ग मैत्री पूर्वाधार निर्माण र विद्यालयमा दण्डरहित सिकाइको प्रतिबद्धता 80% न्यूनतम मापदण्ड पूरा भएको समेत भूषालले जानकारी दिनुभएको छ। बालमैत्री नगर घोषणा पछिको दिगोपनाका लागि समेत नगरपालिकाले रणनीतिक योजना समेत तयार पारेको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर खड्काले बताउनु भएको छ। साबिकको प्रगति नगर गाविस जुन अहिले देवचुली नगरपालिकामा नै गाभिएको छ, साबिकको प्रगति नगर गाविस 2070 पुस 9 गते देशकै पहिलो बालमैत्री गाविस समेत घोषणा भइसकेको थियो। भरतपुर महानगरपालिकाले बनाउने भनेको महत्वाकांक्षी सिचिहाल जिल्ला प्रहरीकाले अगाडिको गेस्ट हाउस चौरमा बन्ने भएको छ। भरतपुर महानगरपालिका 10 पनि गेस्ट हाउस चौरमा 4 बिगा 10 धुर जग्गा छ। त्यसै जग्गाभित्र हाल ओडाकारले पत्रकार महासङ्घ, कवडहल, पुरानो जीविसाको भवन लगायतका संरचना पनि रहेका छन्। 75 लाखको लागतमा निर्माण भइरहेको शहीद मञ्च पनि त्यही चौरमा रहेको छ। बिपी कोराला मेमोरियल क्यान्सर अस्पतालले भोगचलन गर्दै आएको त्यस क्षेत्रको 78 बिगा जग्गामध्ये भरतपुर महानगरपालिकाले सिटी हल बनाउन 5 बिगा जग्गा माग गरेको थियो, तर नेपाली काङ्ग्रेसले बिपीको नाम जोडिएको अस्पतालबाट जग्गा दिन नपाइने भन्दै विरोध गरेपछि महानगरपालिका पछि हटेको थियो। गेस्ट हाउस चौर जिल्ला समन्वय समितिको मातहतमा रहेको छ। महानगरपालिकाको आग्रहमा सबै राजनीतिक दलबीच गेस्ट हाउस चौरमा अन्तर्राष्ट्रिय स्तरको सिटी हल बनाउने सहमति भएको महानगर प्रमुख रेणु दाहालले बताउनु भएको छ। यस्तै भरतपुरको केन्द्र भागमा रहेको एकमात्र खुल्ला चौर पनि सिटी हल बनाउने नाममा मास्टर निर्णय भएको भन्दै विभिन्न राजनैतिक दलका नेता तथा सामाजिक अभियन्ताहरूले विरोध गरेका छन्। भरतपुर महानगरपालिकाको फोहोर व्यवस्थापन गुरु योजना निर्माणका लागि कोरियाली संस्थासँग भरतपुर महानगरपालिकामा सम्झौता सम्पन्न भएको छ। कोरियाली सरकारको मातहतको सुडोनोन ल्यान्डफिल्ड साइट म्यानेजमेन्ट कर्पोरेसनसँग सम्झौता भएको हो। सम्झौता पत्रमा महानगरका तर्फबाट प्रमुख रेणु दाहाल र कर्पोरेसनका तर्फबाट अध्यक्ष सियोजी वानले हस्ताक्षर गर्नुभयो। सम्झौता पत्रमा 1 वर्षभित्रमा महानगरको फोहोरको अवस्था अध्ययन गरी फोहोर फाल्ने क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने उल्लेख रहेको छ। फोहोरको प्रकृति, मौसम अनुसारको फोहोरको अवस्था र त्यसको कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा प्रतिवेदन तयार गरिनेछ। नवलपुरको गैंडाकोटमा ग्लोबल आइएमई ब्याङ्कले शाखा कार्यालय खोलेको छ। बिहिबार ब्याङ्कले गैंडाकोटमा रहेको शाखाबाट कारोबार सुरु गरेको हो। शाखा कार्यालयको विशेष समुद्घाटन कार्यक्रम पछि गरिने गैंडाकोट शाखा प्रबन्धक नगेन्द्र गौतमले बताउनु भएको छ। ब्याङ्कले प्रदान गरिरहेका सुविधाहरू जस्तै साना व्यवसायिक कर्जा, कृषि कर्जा, रेमिट्यान्स सुविधा, होम लोन लगायतका सेवाको माध्यमबाट गैंडाकोट क्षेत्रको आर्थिक समृद्धिमा टेवा पुग्ने शाखा प्रबन्धक नगेन्द्र गौतमले विश्वास व्यक्त गर्नु भएको छ। ग्लोबल आइएमई ब्याङ्कले सबै क्षेत्र र वर्गसम्म ब्याङ्किङ सेवाको पहुँच पुर्याउने उद्देश्यले 132 शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ। त्यस्तै ब्याङ्कले अत्याधुनिक प्रविधियुक्त भाइबर ब्याङ्किङ सेवा, मोबाइल ब्याङ्किङ सेवा, इन्टरनेट ब्याङ्किङ सेवाको साथमा अस्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरूमा सेवा प्रदान गर्दै आइरहेको छ। विश्व सरसफाई दिवसको पूर्व सन्ध्यामा नवलपुर क्षेत्रबाट
बिहिबार नारायणी नदीको सरसफाई गरिएको छ। हरियाली संस्थाको आयोजना तथा अन्य सङ्घ संस्थाको सह आयोजनामा आउँदै गरेको विश्व सरसफाई दिवसलाई सफल बनाउने उद्देश्य अनुरूप सो कार्यक्रम गरिएको हरियाली संस्थाका अध्यक्ष लेखनाथ दवाडीले जानकारी दिनुभएको छ। सरसफाई अभियन्ताले नवलपुर क्षेत्रको विभिन्न स्थानमा सरसफाई गर्दै आइरहेका छन्। चितवनको भरतपुर महानगरपालिकाले धुर्म सुन्तली फाउन्डेसनले निर्माण गर्ने भनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि जग्गा दिने औपचारिक निर्णय गरेको छ। बुधबार भएको महानगरको बोर्ड बैठकले रङ्गशाला निर्माणका लागि रामपुरमा रहेको 20 बिघा जमिन दिने निर्णय गरेको हो। महानगरपालिकाकी मेयर रेणु दाहालले अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि औपचारिक रूपमा सबैको सहमतिमा जग्गा दिने निर्णय गरेको जानकारी दिनुभएको छ। प्रशासक भण्डारीका अनुसार प्रधानमन्त्री निवास पालटनमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा एएएफयूको सिनेट बैठक आज बस्दैछ। बिहान 11 बजे बस्ने बैठकले रङ्गशाला निर्माणको विषयमा निर्णय गर्नेछ। चितवनमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रङ्गशाला निर्माण हुने खबरले यहाँका खेल प्रेमीका साथै समग्र चितवनवासीमा खुसी छाएको छ। भूकम्पको बेला विभिन्न बस्ती निर्माण गरी चर्चा कमाएका हास्य कलाकार सीताराम कट्टेलले नै रङ्गशाला निर्माण गर्ने उद्घोष गरेपछि रङ्गशाला निर्माण हुनेमा चितवनवासी ढुक्क रहेका छन्। अब आजको सवाल। हरेक वर्ष चाडपर्व लागेसँगै चोरी डकैती लुटपाट तथा अन्य अनैतिक घटना बढ्दो क्रममा देखिन्छ। यसै सन्दर्भमा तयार पारिएको एक रिपोर्ट सहकर्मी पुष्कर अधिकारीबाट।
हरेक वर्ष चाडपर्व सुरु हुन साथ विभिन्न घटना हुने गर्दछन्। कहिले चोरी डकैती तथा लुटपाट भएका हुन्छन् भने सवारी दुर्घटनाको क्रम पनि बढिरहेको देखिन्छ। यस्ता घटना हुन नदिन जिल्ला प्रहरी कार्यालय नवलपुरले विशेष सुरक्षा योजना तयार गरेको बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख प्रहरी उपरीक्षक रमेश थापा।
चोरी डकैती लुटपाट लगायत अन्य घटनाबाट जोगिन समाजका हरेक व्यक्ति चनाख हुनुपर्ने देखिन्छ। आफ्नो समाजको गतिविधिको विषयमा जानकार हुने र सबैलाई जनचेतना दिन सकेमा यस्ता घटनाबाट जोगिने तथा हरेक व्यक्तिहरूले आफ्नो दायित्व निर्वाह गर्न सकियो भनी यस्ता घटनाहरू कमी हुन सक्ने जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दागार सुस्ता पूर्वका प्रमुख रमेश थापाको बुझाइ छ।
आफ्नो घर अब छोडेर जाँदाखेरि अब दिउँसोको समयमा पनि अहिले अब मान्छेहरू चाहिँ अब विभिन्न रोजगारको कामको सिलसिलामा चाहिँ अब घर छोडेर बाहिर पनि काम गर्नु परेको अवस्था हुन्छ। त्यसमा किमेकीलाई नै भन्नु पर्यो र अलिकति अब चाहिँ आफूले चाहिँ धेरै पैसा बोकेर नै हिँड्नु भएन। एटिएम कार्डहरू होइन योहरू चाहिँ दिएर चाहिँ हिँड्नु पर्यो। ठुलो एमाउन्ट घर गहना पनि त्यही किसिमले अलिकति चाहिँ त्यसलाई पनि सेफ लगरमा ब्याङ्क लगरमा राख्छ। हामीले चाहिँ यसको लागि चाहिँ अब जिल्लामा भएका चाहिँ ब्याङ्कहरू सुनचाली पसलहरू लगायत जहाँ जहाँ आर्थिक कारोबारहरू हुन्छ त्यो ठाउँमा तत्त ठाउँहरूमा पनि हामीले चाहिँ त्यहाँका चाहिँ सरकारवाला पक्षहरूसँग चाहिँ उहाँलाई पनि चाहिँ बोलाएर सुरक्षाको सवालमा चाहिँ सचेत पनि गराए।
विभिन्न किसिमका घटना विकृति लगायतका अन्य व्यतिथिहरूलाई कम गर्न सर्वसाधारण आफू नै चनाखो हुनुपर्ने देखिन्छ। समाजमा भएका हरेक गतिविधिलाई नियाल्ने र शङ्का लागेका विषयमा प्रहरीलाई जानकारी दिएर प्रहरीसँग हातेमालो गर्ने हो भने यस्ता घटनाहरूको न्यूनीकरण गर्न सहज हुने बताउनुहुन्छ जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पूर्वका प्रमुख प्रहरी उपरीक्षक रमेश थापा।
सम्पूर्ण नवलपरासी सुस्ता पूर्व नवलपुरका आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई म के आग्रह गर्छु भन्दाखेरि प्रहरी तपाईँहरूकै लागि तपाईँहरूकै मित्र हो र त्यसमा प्रहरी कार्यमा चाहिँ नागरिक बिना बत्तीका प्रहरी हुन् र नागरिक र प्रहरी सहकार्य गरेर नै हामी चाहिँ अगाडि बढौँ र चाडपर्व आफ्नो वडा एरियामा चाहिँ हुने चाहिँ विभिन्न किसिमका असामाजिक क्रियाकलापहरू हुन्छ कुन किसिमको अपराध क्रियाकलाप हुन्छ भने तत्काल प्रहरीमा चाहिँ खबर गर्नुहोस् र त्यस्ता किसिमका चाहिँ घटनाहरू हुने चाहिँ सम्भावना लाग्छ भने पहिले इन्फर्मेसन दिनुहोस् भनेर चाहिँ म आग्रह गर्छु।
चाडपर्वहरूमा हरेक व्यक्ति आफ्नो नातापाता तथा चाडपर्वहरूको रमझममा झुलिरहेका हुन्छन्। यस्तै मौका छोपिरहेका हुन्छन् चोरी गर्नेहरू। त्यसैले आफ्नो बहुमूल्य सामानको सुरक्षाका लागि आफ्नो परिवार र आफ्नै स्वयं चनाख हुनुपर्ने देखिन्छ।
यसै सन्दर्भमा हामीले केही सर्वसाधारणलाई चोरी डकैती तथा अन्य व्यथितिबाट जोगिन के गर्नुपर्छ भनी सोधेका छौँ।
नरेन्द्र बहादुर खड्का, त्यो चाड बाँडमा बस्नुको लागि त आफू सुरक्षा हुनुको लागि त आफ्नो जो भनौँ न गैर गहनाहरू छ, पैसाहरू छ, आफ्नो ब्याङ्कमा जस्तो जम्मा गर्ने, ब्याङ्कमा गएर सुन जम्मा गर्ने, आफ्नो हुन्छ नि एउटा अलग्गै त्यसमा जम्मा गर्ने, लक जम्मा गरिदियो भने सेफ हुन्छ जस्तो मलाई लाग्छ।
राम भक्त लम्सा, हामी आफै पहिला त सुरक्षित हुनुपर्छ, आफ्नो घर तालाहरू आफ्नो घर पहिला बन्देश गर्नुपर्छ, गहनाहरू धेरै लगाएर हिँड्नु भएन, धेरै चडक झडक गर्नु भएन, धेरै अत्याधिक छ भने लगाएर ब्याङ्कमा चाहिने लकरमा जुन गभर्मेन्ट दिएको सुविधा छ क्यास लगाएर आफ्नो खातामा राख्ने र धेरै गहनाहरू लगाएर जाने लकरमा राखेदेखि सुरक्षित हुन्छ।
धर्मेन्द्र तिवारी, टुरमा त मान्छे सचेत हुने पर्यो, जुन मान्छेले नरहेर प्रवृत्ति त्यो मान्छे देखेर आफै सतर्क हुनु पर्यो, त्यस्तो मान्छेले समाज र समुद्र निकायमा पुर्याउनु पर्यो, त्यस्तो गर्न सक्यो भने चोरीबाट बच्छ।
भेदबहादुर खत्री, सबभन्दा पहिला त आफै सचेत हुनु पर्यो, फेरि आफूले हेर्दाखेरि देख्दाखेरि कस्तो किसिमको मान्छे आएको छ, अरू जो सचेत छैन उसलाई सचेत गराउनु पर्यो, त्यसबाट केही बुझ्न सकिन्छ।
अब पालो भएको छ व्यापारिक विश्रामको।
वाओ, क्या राम्रो कुर्ता सुरुवाल, कलर पनि कति मिठो, टप्स र लेगिङ्स पनि कस्तो राम्रो, कहाँबाट ल्याएका होलान्?
कहाँबाट हुनु नि, त्यही काङ्ग्रेस चोकमा रहेको ढुङ्गाना कपडा पसलबाट। त्यहाँ त बच्चादेखि पाकासम्मका लागि थानका कपडा, रेडिमेड फेन्सी आइटमका जिन्स, लेडिज जुत्ता, ब्याग, स्कुल ड्रेसहरू सुपथ मूल्यमा पाइन्छ, मनै लोभ्याउने खालका। मैले त वर्षौंदेखि सबै परिवारको लागि त्यही किनमेल गर्न जान्छु, समयको पनि बचत हुने, मूल्य पनि सुपथ।
सम्पर्क ढुङ्गाना कपडा पसल, गैनाकोट 5 कङ्ग्रेस चोक, फोन 0556-21-25,
मोबाइल 98-162-31-681।
ए बुहारी, यो रेडियो बन्द गर त, खालि इम्पल्स इम्पल्स भन्छ त।
क्या बुवा पनि, राम्रो कुरा त कहाँ सुन्नुहुन्छ र तपाईँ?
होइन, के भन्छौ तिमी?
हो बुवा, नातिले भर्खरै प्लस टू सकेर बसेको छ, अनि अस्ट्रेलिया जान्छु भन्छ, त्यसको लागि त आइएलटिएस कक्षा सञ्चालन भइरहेको भर पर्दो र विश्वासिलो शैक्षिक परामर्श केन्द्र चाहियो नि त।
अनि बाबुलाई सोधेकी छौ त?
तपाईँको छोरासँग त मैले सोधिसकेको छु नि बुवा, उहाँले पनि इम्पल्स नै पठाऊ भन्नुभएको छ।
फेरि नातिलाई काठमाडौँ पठाउने भयो? होइन त,
होइन बुवा, पोखरा, काठमाडौँ, बुटोल र अस्ट्रेलिया हुँदै हाम्रै सहर चितवनमा आइसकेको छ नि इम्पल्स इन्टरनेसनल।
कहाँनिर रहेछ त यो?
कृष्ण प्लाजाको चौथो तला, सहीचोक नारायणगढमा, फोन 0556-23-375।
लौ, म त डाँडा पारीको खाऊ, आफ्नै मर्जी गर बाउ।
ए मेरी सानो, ल खान पस्क, त साह्रै भोक लाग्यो।
मेरो अनसन छ, जबसम्म मेरो माग पुरा हुन्न तबसम्म यो घरमा केही पाक्दैन।
होइन, के को अनसन हो त्यस्तो?
जबसम्म मलाई लक्ष्मी सुनचाती पसलमा गएर गरगहना बनाइदिनु हुन्न नि, तबसम्म मेरो अनसन जारी।
त्यति त किनिदिइहाल्छु नि, भात पनि पकाऊ, अनसन पनि तोडा, लक्ष्मी सुनचाँदी पसलतिर बाटो मोडा।
साँच्ची हो?
हो त भन्या।
हामी कहाँ आधुनिक डिजाइन का शुद्ध सुन का गरगहना, विवाह व्रत बन्ध मा चाहिने सुन चाँदी का गरगहना, पुराना सित नया साट्नु परेमा राशि अनुसार का पत्थर पाइनु का साथै सुन चाँदी को खरीद बिक्री पनि गरिन्छ र अर्डर अनुसार का गहना तयार गरिन्छ।
सम्पर्क लक्ष्मी सुनचाँदी पसल, गैंडाकोट नगरपालिका 5 कांग्रेस चोक, प्रोप्राइटर दिल बहादुर पुन मगर, मोबाइल 98-450-45-816।
विश्वका 70 देशमा 3000 भन्दा बढी शाखा सञ्जाल भएको जापानिज डिजाइनर ब्रान्ड मिनिसो अब तपाईँको सहर नारायणगढमा पनि।
हरेक उमेर समूह, बालकदेखि वृद्ध सम्मलाई हुने अन्तर्राष्ट्रिय गुणस्तरका 10,000 भन्दा बढी विभिन्न डिजाइनका सामानहरू अब एउटै शोरूममा।
ब्रान्डेड कस्मेटिक आइटम, विभिन्न डिजाइनका ब्यागहरू, पावर बैंक तथा मोबाइल चार्जर, इलेक्ट्रोनिक्स आइटम, खेलौना, गुडिया, किचन इक्विपमेन्ट लगायतका हजारौं प्रकारका घरेलुसी सामान सुपथ मूल्यमा खरिदको लागि सधैँ हामीलाई सम्झनुहोस्।
मिनिसो सही चोकबाट 300 मिटर प्रगति पथतर्फ, पुरानो लुम्बिनी बैंक भवन अगाडि, फोन 0556-28-510। लभ लाइफ, लभ मिनिसो।
विश्रामपछि विजय खबरमा यहाँलाई पुनः स्वागत छ। विश्राम अघि यहाँले सुन्नुभयो, देवचुली नगरपालिकालाई आज देशकै दोस्रो बालमैत्री नगरपालिका घोषणा गरिने, सिटी हल बनाउने नाममा खुला चौर मास्न निर्णय भएको भन्दै चितवनमा सामाजिक अभियन्ताहरूको विरोध, र भरतपुर महानगरपालिकाको फोहोर व्यवस्थापन गर्न कोरियाली कम्पनीसँग सम्झौता। अब पालो भएको छ थातोलका खबर। थातोलका खबर सुन्नुहोस् सहकर्मी प्रेम छेत्रीबाट।
अविरल वर्षासँगै आएको पहिरोमा परे लमजुङमा चारजनाको ज्यान गएको छ। पहिरोका कारण मर्स्याङदी गाउँपालिका तिनकै 65 वर्षीय अतिरूप थापा, थापाकी 10 वर्षीय नातिनी सिरासा थापा, मर्स्याङदी गाउँपालिका चार श्री चौरकी 47 वर्षीय विष्णु कुमारी गुरुङ र अर्का एकजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख एवं डिएसपी यादव ढकालले जानकारी दिनुभयो। उहाँका अनुसार अर्खरे बेसीको पहिरोमा बुधबार बेपत्ता हुनुभएकी मर्स्याङदी गाउँपालिका तिनकी 72 वर्षीय ललितमाया गुरुङको शव फेला परेको हो। लमजुङको दोर्दी खोलामा निर्माणाधीन मोटरेबल पुलले गति लिन नसक्दा स्थानीयले निकै शास्ति खेप्नु परेको छ। पुल नबन्दा विशेष गरी दोर्दी करिडोरमा निर्माणाधीन अवस्थाका जलविद्युत आयोजनाहरू बढी प्रभावित भएका छन्। विशेष नगरपालिका 11 चिती र दोर्दी गाउँपालिका 4 नौथर जोड्ने दोर्दी खोलाको मोटरेबल पुल 7 वर्ष बित्दा पनि निर्माण हुन नसकेको हो। गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले पोखरादेखि पर्वतको सदरमुकाम जोड्ने सुरुङ मार्ग 4 वर्षभित्र पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। पर्वतसहित 4 जिल्लालाई प्रदेश राजधानीसँग प्रत्यक्ष जोड्ने सुरुङ मार्गको अहिले विस्तृत अध्ययन भइरहेको जानकारी दिनुभयो। उहाँले अबको 4 वर्षभित्रमा सो सुरुङ मार्ग पूर्ण रूपमा सम्पन्न गर्ने दावी गर्नुभयो। गुल्मीमा कृषि ज्ञान केन्द्र कार्यालयको स्थापना भएको छ। जिल्लाका 12 स्थानीय तहमा कृषि सम्बन्धी विज्ञ सेवा प्रदान गर्ने उद्देश्यले कार्यालयको स्थापना भएको हो। जिल्लाको सदरमुकाम तमघासमा रहेको कार्यालयको बिहिबार प्रदेश पाँचका सांसद एवं विशेष अधिकार समिति संयोजक कमलराज श्रेष्ठले उद्घाटन गर्नुभएको थियो। प्रदेश नम्बर 5 अन्तर्गत स्थापना भएको गुल्मीमा भएको यो कार्यालय पहिलो कार्यालय रहेको छ।
थातलोको खबरपछि अब स्वास्थ्य खबर सहकर्मी पवित्र पराजुलीबाट।
बात एउटा दीर्घकालीन रोग हो। यो रोग लागिसकेपछि पूर्ण रूपमा निको हुन सम्भव छैन, तर यसलाई समयमा नै पत्ता लाग्यो र उपचार भयो भने धेरै समस्याबाट जोगिन सकिन्छ। वास्तवमा बात कस्तो खालको रोग हो त? डाक्टर कृष्ण हरि खनाल।
बात रोग भनेको एक प्रकारको हड्डी अथवा यो जोर्नीहरूमा लाग्ने र यो हड्डीसँग सम्बन्धित रोग हो, जुन चाहिँ सबैभन्दा बढी चाहिँ महिलाहरूमा देखिन्छ। जस्तै हामीले यसलाई चाहिँ आर्टिकुलर रिमेटोइड आर्थराइटिस अथवा एक्स्ट्रा आर्टिकुलर रिमेटोइड आर्थराइटिस भनेर चाहिँ हामीले विभागमा चाहिँ वर्गीकरण गर्ने गर्दछ।
आम मानिसमा शरीरका कुनै पनि हड्डी तथा ठुलो जोर्नी दुख्यो भने पनि युरिक एसिड नै भयो भन्ने भ्रम छ। सबै जोर्नीका दुखाइ युरिक एसिड हुँदैनन्। यसको सुरुवात विशेष गरी बुढी औलाका वरिपरिका जोर्नीबाट हुन्छ, त्यसपछि मात्र अन्यत्र बढ्ने हो। बात घोडा, गर्दन, कम्मरको मेरुदण्ड, खुट्टाको बुढी औलाको फेदी, हातका औलाहरू तथा अन्य जोर्नीमा असर गर्ने डाक्टर खनाल बताउनुहुन्छ।
जोर्नीहरू दुख्ने, एउटा हात दुख्यो भने त्यही सँगै एउटै साइडमा सँगसँगै दुख्ने हुन्छ। जोर्नी भन्दा अरू बाहिरी भागहरूमा पनि यसको असर देखिन थाल्छ। फोक्सोमा धेरै दीर्घकालीन रूपमा फोक्सोको समस्या आइराख्ने, मृगौलामा पनि यसले असर गर्ने गर्दछ, र जसमा चाहिँ अब दीर्घकालीन रूपमा मृगौलाको अथवा पिसाब सम्बन्धी समस्याहरू देखिने हुन सक्छ।
मेडिकल साइन्सले बात रोग लाग्नै नदिने उपाय अहिलेसम्म पत्ता लगाउन सकेको छैन। परिवारका कुनै पनि सदस्यले बात रोग भएमा अन्य सदस्य सतर्क हुनुपर्छ। बात रोग लागिहालेमा चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गरेमा र नियमित शारीरिक व्यायाम गरेमा समस्या कम गर्न सकिने बताउनुहुन्छ डाक्टर खनाल।
रावटको उपाय हुँदैन, लागिसकेपछि यसबाट अवस्था बिग्रिन नदिन समयमा उपचार गर्ने, डाक्टरलाई समय समयमा देखाइराख्ने र यसमा चाहिँ यसका विभिन्न व्यायामहरू गर्ने र अवस्था बिग्रिन नदिनलाई हामीले सुधारका उपायहरू गर्ने।
रोग लागिसकेपछि उपचार गर्नु भन्दा पनि रोग लाग्न नदिनु नै सबैभन्दा उत्तम उपाय हो। त्यसैले बात रोग बारे सचेत बनौ, यसबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ।
अब केही छोटा खबर। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महिला हिंसाका घटना सरकार विरुद्धकै षड्यन्त्रको रूपमा भएको टिप्पणी गर्नुभएको छ। प्रदेश पाँच सरकारले प्रदेश संचार नीति बनाउने तयारी थालेको छ। प्रस्तावित नीतिमा संचार पूर्वाधार विकासलाई संस्थागत गरिने, संचारमा निजी क्षेत्रलाई प्रोत्साहित गरिने, प्रादेशिक सूचना तथा संचार प्रतिष्ठान स्थापना गरिने र पत्रकारको योग्यता र क्षमता निर्धारण गरिने उल्लेख रहेको छ। उच्च अदालत विराटनगरले सुन तस्करी र सनम साकेको हत्या प्रकरणमा मुछिएका प्रहरी नायब उपरीक्षक डिएसपी सञ्जय बहादुर राउतलाई थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउने जिल्ला अदालत मोरङको आदेश सदर गरेको छ। निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट पनि डिएनए परीक्षण थालिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रिय हितलाई केन्द्रमा राखेर नेपाल भारत बीचको सीमा समस्या समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। संविधान अनुसार मौलिक हकको कानूनका लागि आवश्यक कानून बनाउन ढिलाइ भएपछि संघीय संसदले अन्तिम समयमा आएर नियम निलम्बन गरी फास्ट ट्र्याकबाट विधेयक पास गर्ने प्रक्रिया अगाडि बढाएको छ। रामेछापमा 13 वर्षीय बालिकालाई जबरजस्ती गर्न खोज्दा बालिकाले हानेको रडले 65 वर्षीय हजुरबा पर्ने एक व्यक्तिको ज्यान गएको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा पत्ता लगाउन गठित उच्चस्तरीय आयोगले आफ्नो प्रतिवेदन तयार गर्दै रहेको जानकारी दिनुभएको छ। 13 वर्षीय बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन सरकारलाई दबाब दिन भन्दै कञ्चनपुरमा महिलाहरूले बिहिबार प्रदर्शन गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउन सत्तापक्ष र प्रतिपक्ष बीच मिलेर अघि बढ्नुको विकल्प नरहेको बताउनु भएको छ। नेत्र विक्रमचन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई बिहिबार काठमाडौँ लगिएको छ। बिहिबार दाङबाट उहाँलाई काठमाडौँतर्फ लगिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिनुभएको छ। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिले वैयक्तिक गोपनीयताको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जन सहित पारित गरेको छ। देशभरिका विभिन्न अदालतमा रहेका फौजदारी र देवानी प्रकृतिका झण्डै 2,00,000 मुद्दालाई पुरानै ऐन अनुसार फैसला गर्न सर्वोच्च अदालतले निर्देशन दिनु भएको छ। अविरल वर्षासँगै आएको पहिरोमा पनि लमजुङमा 4 जनाको ज्यान गएको छ। पहिरोका कारण बुधबार मर्साङदी गाउँपालिका 3 की 65 वर्षीय अतिरूपा थापा, सिराज थापा, श्रीचौरकी 47 वर्षीय विष्णु कुमारी गुरुङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ। अबको 3 वर्षभित्र काठमाडौँमा मोनोरेल निर्माण हुने भएको छ। मोनोरेलको सम्भाव्यता अध्ययन गरेको चिनिया कम्पनी सीआरसीले काठमाडौँ र ललितपुर महानगरपालिकालाई आफ्नो प्रतिवेदन हस्तान्तरण गरेको छ। दार्चुलाबाट महेन्द्र नगरका लागि छुटेको ना 5 का 91 14 नम्बरको बस भीमदत्त राजमार्ग अन्तर्गत पर्ने ढोटीको रुबस काँडा सडक खण्डमा दुर्घटना हुँदा 24 जना घाइते भएका छन्। अमेरिकाको क्यालिफोर्नियामा एकजना बन्दुकधारले जथाभावी गोली चलाएर बुधबार 6 जना हत्या गरेको प्रहरीले जनाएको छ। श्रीलङ्का सरकारले हिन्दू मन्दिरमा हुने पशु बलि रोक्ने तयारी गरेको छ। समुद्री हात्ती फ्लोरेन्सबाट बस्न अमेरिकाको पूर्वी तटीय क्षेत्रका बासिन्दा सुरक्षित ठाउँमा जान थालेका छन्। र बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप प्रतियोगिताको सेमी फाइनलबाट पराजित नेपाली राष्ट्रिय टोली बिहिबार स्वदेश फर्किएको छ। यिनै खबरसँगै हामी अन्त्यमा आएका छौँ। जाँदा जाँदै प्रमुख खबरका मुख्य शीर्षकहरू। देवचुली नगरपालिकालाई देशकै दोस्रो बालमैत्री नगरपालिका घोषणा गरिँदै घोषणा कार्यक्रममा परराष्ट्र मन्त्री प्रदीप कुमार गेवाली आउँदै सिटी हल बनाउने नाममा खुला चौर मास्ने निर्णय भएको भन्दै सामाजिक अभियन्ताहरूको विरोध। भरतपुर महानगरपालिकाको फोहोर व्यवस्थापन गर्न कोरियाली कम्पनीसँग सम्झौता। ग्लोबल आइएमई ब्याङ्क गैंडाकोट शाखाले कारोबार सुरु गर्यो। विश्व सरसफाई दिवसको पूर्व सन्ध्यामा नारायणी नदीको सफाई। र गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि भरतपुर महानगरद्वारा जग्गा दिने औपचारिक निर्णय। हवस् त सुने जितिन्छ विजय एफएम 101.6 र www.vijayfm.org.np मार्फत प्रसारण भइरहेको बिहान 6:30 बजेको विजय खबर सकियो। प्राविधिक मित्र राजेन्द्र श्रेष्ठलाई धन्यवाद। म श्रीधर उपाध्याय बिदा हुन्छु। नमस्कार।
हामी बिचको न्यानो बन्धन, हाँसु खुसी सुखी जीवन, आजलाई मात्र होइन सधैँभरि साथ दिन।
प्राइम कमर्सियल बैंक प्रस्तुत गर्दछ प्राइम प्रीमियम जनरल एम्प्लॉय सेविंग। अब तपाईको बचत हामीसँग छ सुरक्षित। वार्षिक ब्याज दर 8.25% प्राइम कमर्सियल बैंक लिमिटेड।
होइन यता सुन्नु न।
भन न।
कति एकै थरी चामलको मात्रै भात खाने भनेको, अरू कुनै राम्रो चामल ल्याउनु न।
तिमी आफै भन न त कुन चामल ल्याऊ।
भान्साघर चामल भनेर छिमेकीले कुरा गरेको सुनिरहेको छु, कस्तो रहेछ एक फेर त्यही चामल ल्याउनु न त, हामी पनि खाएर हेरौँ न कतिको मिठो हुँदो रहेछ।
ल ल, म अहिले गएर ल्याइहाल्छु है त।
हजुर, स्वाद र सन्तुष्टिको लागि जयश्री फुड्स प्रालीद्वारा उत्पादित भान्साघर जिरा मसिनो, भान्साघर लङ्ग्रेन, भान्साघर बासमती र भान्साघर उसिन्या चामल नै सधैँ प्रयोग गर्नुहोस्।
नमस्कार, म प्लम्बर।
म व्यवसायी।
म वैदेशिक रोजगारीमा छु।
म सेक्युरिटी गार्ड।
म सवारी चालक।
म एक सचेत महिला हुँ।
म जागरूक नागरिक हुँ।
म तपाईँ जस्तै
आम नागरिक हुँ,
जो आफ्नो सिपमा,
मेहनतमा,
लगनशीलतामा,
कर्ममा विश्वास गर्छु।
सूचना, स्रोत र मौका पाएमा उनले गर्न नसक्ने के छ र? मलाई विश्वास छ उनको क्षमतामा। अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सही अभियानको ऐक्यबद्धता।
यस्तो हुन्छ हाम्रो ड्रीम हाउस।
ल, बधाई छ है तिमीहरूलाई।
घरको नमुना त राम्रो छ, अनि इन्टेरियर नि?
अनि इन्ट्रान्स चाहिँ इस्टमा नै हो, वास्तु अनुसार नै छ त।
अनि कलर त?
वेट वेट, यी सबै त सेकेन्डरी कुरा हुन्। पहिला त घरको मजबुतीको बारेमा नै सोच्नु पर्यो नि, ताकि भावी पुस्ताहरूको लागि पनि होस्।
मजबुतीको लागि बजारमा जुन पनि सिमेन्ट छँदैछ नि,
ड्रीम हाउसको लागि जस्तो पाए त्यस्तो सिमेन्ट, नो वे। अल्ट्रा प्रिमियम ओपिसी मात्र एउटा यस्तो ओपिसी सिमेन्ट हो जसले सेवामा विशिष्टता, अत्यधिक भारवन क्षमताका साथै गुणस्तरमा एकरूपताको प्रतिबद्धता जनाउँछ।
तर अल्ट्रा प्रिमियम ओपिसी त ठुला ठुला परियोजनाका लागि मात्र हो नि, होइन र?
हाम्रो ड्रीम हाउस पनि ती ठुला परियोजना भन्दा कहाँ कम छ र?
जगदम्बा अल्ट्रा प्रिमियम ओपिसी सिमेन्ट, बियन्ड द अर्डिनरी। अब नेपाल गुणस्तर नेगुल 49 बाट पनि प्रमाणित।
विश्वका 70 देशमा 3000 भन्दा बढी शाखा सञ्जाल भएको जापानीज डिजाइनर ब्रान्ड मिनिसो अब तपाईँको सहर नारायणगढमा पनि।
हरेक उमेर समूह, बालकदेखि वृद्ध सम्मलाई हुने अन्तर्राष्ट्रिय गुणस्तरका 10,000 भन्दा बढी विभिन्न डिजाइनका सामानहरू अब एउटै शोरूममा।
ब्रान्डेड कस्मेटिक आइटम, विभिन्न डिजाइनका ब्यागहरू, पावर ब्याङ्क तथा मोबाइल चार्जर, इलेक्ट्रोनिक्स आइटम, खेलौना, गुडिया, किचन इक्विपमेन्ट लगायतका हजारौं प्रकारका घरेलुसी सामान सुपथ मूल्यमा खरिदको लागि सधैँ हामीलाई सम्झनुहोस्।
मिनिसो सही चोकबाट 300 मिटर प्रगति पथतर्फ, पुरानो लुम्बिनी बैङ्क भवन अगाडि। फोन 056-528-510। लभ लाइफ, लभ मिनिसो।
कम्प्युटर चाहियो? एब्सोल्युट। ल्यापटप चाहियो? एब्सोल्युट। मोबाइल चाहियो? एब्सोल्युट।
अनि बेस्ट सर्भिस पनि त चाहियो होला नि, होइन? त्यसको लागि पनि त छँदैछ एब्सोल्युटको आफ्नै सर्भिस सेन्टर।
एब्सोल्युटको दोस्रो सोरुम नासापुस्त्रे प्लाजा, इन्द्रदेव हल अगाडि, इन्द्रदेव मार्केटमा पनि।
कम्प्युटर, ल्यापटप, मोबाइल तथा प्रिन्टरको सेल्फ तथा बेस्ट सर्भिसको लागि एकमात्र रोजाई एब्सोल्युट कम्प्युटर एन्ड मोबाइल,
शहीद चोक नारायणगढ मेगा मार्केट। फोन 056-572-501।
अहिले बिहानको 7 बज्यो।
कार्यक्रम अतिथि देवो भवको आजको श्रृङ्खलामा गोविन्द रिमालको हार्दिक नमस्कार। सुने जितिन्छ विजय एफएम 101.6 MHz, मोबाइल एप्लिकेशन र इन्टरनेट अनलाइनको www.vijayfm.org.np लगन गरेर तपाईँ हामीलाई संसारभरबाट यति बेला सुनिरहनु भएको छ। हामी हरेक दिन बिहान 7 बजी र बेलुकी 8:30 बजी कार्यक्रम अतिथि देवो भव लिएर उपस्थित हुने गर्छौँ। आजको बसाइमा हामीसँग लामो समय साहित्यिक क्षेत्रमा रमाउँदै आउनुभएका व्यक्तित्व गणेश रमण हुनुहुन्छ, जो भरतपुर महानगरपालिका वडा नम्बर 5 रामबागमा बसोबास गर्दै आउनुहुन्छ। शिक्षण क्षेत्रमा लामो अनुभव उहाँको रहेको छ, साहित्य क्षेत्रमा पनि उत्तिकै रमाउनुहुन्छ। आउनुहोस्, कार्यक्रममा उहाँलाई स्वागत गर्नतर्फ लागौँ। कार्यक्रम अतिथि देवो भवमा तपाईँलाई हार्दिक स्वागत छ। के छ दिनचर्या गणेश सर, बताउनुहोस् न। पछिल्लो समय प्रकाशनमा आएको गुलियो काठमाडौँ नामक लघु कथा संग्रहले कतिको बजार लिएको छ त?
अब यो कस्तो भने मिडियामा सामाजिक सञ्जालहरूमा त यसको चर्चा छ
हजुर,
अब बजारमा कस्तो गइरहेछ, केही साथीहरूले मलाई यो पुस्तक कहाँ पाइन्छ के छ भनेर सोध्नुभएको छ, तर यो कस्तो भने प्रकाशकले छापेको हुनाले व्यक्तिगत रूपमा मैले कसैलाई पनि दिन नमिल्ने खालको अप्ठ्यारो अवस्था हुँदो रहेछ र मैले सुने अनुसार बजारमा बुझे अनुसार यसको राम्रै वितरण भइरहेको जस्तो लाग्छ।
हजुर, यसको खरिद मूल्य
चाहिँ अब 200 रुपियाँ राख्नु भएको रहेछ
हजुर,
अनि अब विभिन्न प्रकाशक त्यो पुस्तक पसलहरूले चाहिँ छुटमा दिनुहुँदो रहेछ, अब उहाँहरूको कति पर्सेन्ट हो। मैले बजारमा मेरा केही साथीहरूसँग उहाँले जसले किन्नुभयो उहाँलाई सोद्धाखेरि 160 पाइयो भन्नु।
कवितामा रमाइरहने मान्छे यो नयाँ क्षेत्रमा हाम फाल्नु भएको हो,
लेखिरहेको थिएँ बिचबिचमा
हजुर,
तर यसरी सङ्ग्रहको रूपमा चाहिँ यो पहिलोपटक भएको हुनाले यसको बढी चर्चा भयो, तर मैले चाहिँ 55-60 लघुकथा लेख्ने क्रममा चाहिँ केही सरहरूले मलाई चाहिँ तिम्रो लघुकथा राम्रो छन् है यो अङ्कमा चाहिँ एउटा लघुकथा तिमीले दिनुपर्छ,
कस्ता रचनाहरूलाई स्थान दिनुभएको छ यहाँले त्यो किताबमा?
अलिकति समाजसँगै जोडिएका सामाजिक विषयवस्तु नै हो
हजुर,
कहिले काहीँ कवितामा सामाजिक विषयवस्तु बढी लेख्दाखेरि चाहिँ कविता अलिक हल्का पनि हुन्छ कि
हजुर,
कविता मैले आफूले कविता पनि लेख्ने भएको हुनाले कविता हल्का नहोस् तर त्यसलाई गहन लघुकथा बनाइयो भने लघुकथा पनि राम्रो हुने र आफूले त्यो सम्झिरहेको सोचिरहेको मनमा खेलाइरहेको विषयवस्तुले पनि एउटा सिर्जना हुने हुनाले चाहिँ मैले लघुकथा लेखेको। भन्दाखेरि मैले कविता लेख्दै गर्दा बाई प्रोडक्सन के त्यस खालको उत्पादन चाहिँ लघुकथा जस्तो लाग्छ
हजुर। तीन क्षेत्र साहित्य क्षेत्र एउटा लेखन क्षेत्र त यो महत्त्वपूर्ण क्षेत्रकै रूपमा रह्यो यहाँको, सँगसँगै घर गृहस्थीको कुरा अनि त्यो पछाडि अध्यापनको कुरा, तीनवटा क्षेत्रलाई कसरी जोडजाम गर्नुभएको छ?
यस्तो छ, यो उमेर अवस्था अनुसार हामीले केही कामहरू गर्नुपर्दो रहेछ, गरिरहेका छौँ होइन
हजुर,
अब यसलाई मिलाउने हो, कहिले काहीँ अप्ठ्यारो पर्छ घरका कुराहरू।
तर म तपाईँको जीवनको पृष्ठभूमितर्फ फर्कन चाहन्छु, तपाईँको जन्म?
अब यो मेरो जन्म पृष्ठ भन्दाखेरि म चाहिँ आसाम मेघालय सिलाङमा जन्मेँ
हजुर,
मेरो बुवा चाहिँ त्यो इन्डियन आर्मीमा सैनिक पृष्ठभूमिमा हुनुहुन्थ्यो
हजुर,
अनि म चाहिँ सिलाङ मेघालयमा जन्मेँ 1973
हजुर,
तर मलाई त्यसको त्यति धेरै थाहा छैन, भनेको सुनेको अब आमा बुवाबाट, अनि 3-4 वर्षकोमा म चाहिँ नेपाल आएँ। मेरो खास पहाड ओरिजिनल घर चाहिँ पर्वत जिल्लाको कुर्गा हलेवास नगरपालिका हो अहिलेको
हजुर,
अनि त्यहाँबाट हामी चाहिँ म 9-10 वर्षको 40 सालमा चाहिँ चितवन बसाइँ सरियो, अनि मैले गाउँकै स्कुल प्रेमस्ती माविबाट पढेँ, वीरेन्द्र क्याम्पसमा आइए बिए पढेँ, पछि किर्तिपुर गयो, अनि पछि म गएँ नारायणगढमै अध्यापन गर्ने गैँडाकोटमा
हजुर
कामहरू गरिरहेको छु।
निरन्तर यो अध्यापनमा व्यस्त हुनुहुन्छ अनि सँगसँगै लेखनमा हुनुहुन्छ, अघि हामीले कुरा गरिसकेका छौँ, तपाईँलाई सबभन्दा मनपर्ने क्षेत्र भनेको के नि फेरि?
लेखन त साहित्यको लेखनै सबैभन्दा मनपर्ने हो, र अब मैले यहाँनिर म चाहिँ धेरै ठाउँमा पनि जान्छु कि, किन जान्छु भने साहित्यको विषयवस्तु खुराक त्यहाँ पाइन्छ नि त होइन, तपाईँ कहिले कुनै धार्मिक संस्थामा जान्छु अनि साथीहरूले चाहिँ ए यो त कस्तो यतातिर जान थाल्छ आध्यात्मिक भएछ कि भनेर भन्नुहुन्छ कहिलेकाहीँ, अनि कहिलेकाहीँ अब एकदम बेलुका धेरै साथीहरूको पार्टीहरूमा भोजमा बेलुकासम्म बस्ने खानपिन हुने ठाउँमा पनि म बसिरहेको हुन्छु, किनकि हरेक ठाउँबाट के हुन्छ भने केही न केही पाइन्छ कि, नयाँ सिर्जना हुने त्यहाँ विषयवस्तु पाइन्छ, विषयवस्तुको खोजको लागि पनि बिहानदेखि बेलुकासम्म डुलिरहँदा हामीले चाहिँ धेरै विषयवस्तु पाउँदो रहेछौँ र ती विषयवस्तुलाई हामीले साहित्यमा लान सहिलो हुँदो रहेछ।
भनेपछि फगत मनोरञ्जनको लागि यहाँको सहभागिता हुने छैन?
छैन, होइन, त्यो एकदम हेर्दाखेरि चाहिँ अब त्यहाँ टाइम पास किन गयो जस्तो, यो मान्छे किन आइरहेछ जस्तो लाग्छ, तर सूक्ष्म रूपमा त हामी त्यसलाई खालि कतै कहाँनिर त्यसलाई त्यो विषयवस्तुले टच गरेर कविता बनाउने त्यसलाई कहाँ कथा बनाउने भन्नेमै हुँदो रहेछ हाम्रो।
कतिखेर चाहिँ रचना गर्नुहुन्छ तपाईँ?
यसको चाहिँ समय कस्तो हुन्छ, रचनाको चाहिँ मानस पटलमा खेलिरहन्छ कि, हिजो बेलुका मैले यहाँ हामी कार्यक्रम गरेर गयो बेलुका एउटा रचना लेखेँ, तपाईँलाई पछि त्यो सुनाउला
हजुर।
अब के भने त्यो मैले हिजो बेलुकै नलेखेको भए, अब व्यस्त समयमा खाना खाएर सबै घरका अरू बाबुले नानीहरूले होमवर्क गरिरहेको बेलामा अनि त्यसपछि म छुट्टीको नाम बसेर लेख्न थालेँ, अनि त्यो लेख्ने समय थिएन क्या वास्तवमा, किनकि त्यो पत्र पत्रिका हेर्ने फेसबुक चलाइरहेका थिएँ, मैले त्यो चाट गरिरहेको काम चट्ट छोडेर लेख्न थालेँ, मलाई के लाग्यो भने मैले भोलि लेखेँ भने अहिलेको जुन आएको शब्दलाई भोलि समात्न सक्दिनँ, हाम्रो समस्या त्यो हुन्छ, त्यही भएर हामी बाटोमा हिँड्दा हिँड्दै पनि आयो भने मोबाइलमा अथवा कागजमा लेखिहाल्नु पर्ने हुन्छ
हजुर, त्यसले चाहिँ खुराक दिन्छ।
त्यो बेला तपाईँको जे शब्द आएको थियो नि त्यो भावमा
हजुर,
त्यो इमोसन पनि भनौँ
हजुर,
त्यो जे संवेग आएको थियो त्यो संवेगमा आएको शब्द चाहिँ यति गहिरो चोटिलो हुन्छ कि त्यसले तपाईँको पुरै कवितालाई पुरै रचनालाई ओइटी बनाइदिन्छ। त्यही शब्द तपाईँले बिर्सिएर त्यसको सट्टामा अर्को शब्द राखिदिनु भने भोलिपल्ट लेख्दाखेरि त्यो सब कविता चाहिँ पहिला तपाईँले भने जस्तो सोचे जस्तो गहिरो हुँदैन अनि आफैले चित्त पर्दैन।
साहित्यकारहरू समाज सुधारको लागि काम गरिरह हुन्छन्।
वास्तवमा हो, साहित्यकारहरू समाज सुधारकै लागि काम गर्छन्। र साहित्यकार मात्रै होइन, हाम्रो समाजमा राजनीतिज्ञ, पेसा कर्मी, एनजिओ कर्मी सबै साथीहरूले समाजकै लागि काम गरेको भन्नुहुन्छ। विशेष गरी त साहित्यमा त अझै खरि मार्क्सवादी साथीहरू कस्तो हुनुहुन्छ भने हामी त समाज रूपान्तरकै लागि लेखेको पनि भन्नुहुन्छ। हामी त्यसरी समाज रूपान्तरकै लागि पनि होइन कि, हामी चाहिँ अप्रत्यक्ष रूपमा हेर्दा त साहित्य होस् कला होस् तर त्यसको मेन मुख्य अभिप्राय चाहिँ समाजको सुधारै हुनुपर्छ
हजुर
जस्तो लाग्छ।
शिक्षणमा पाउने सन्तुष्टि र साहित्यमा पाउने सन्तुष्टिलाई तुलना गरेर हेर्नुपर्दा
हो होइन, शिक्षण भनेको विषयवस्तुमा गएर तपाईँले त्यो टेक्स्टसँग सम्बन्धित त्यो पाठसँग सम्बन्धित विद्यार्थीलाई त्यो दिन दिनु पर्यो, कुराक दिनु पर्यो
हजुर,
उसको शैक्षिक स्तरलाई सुधार गर्नु पर्यो, तपाईँ एउटा जिम्मेवारीपूर्ण तपाईँले काम गर्नु पर्यो, त्यो पेसा पनि हो र तपाईँको मेरो व्यवसाय पनि हो त्यो,
कारण
हामी चाहिँ त्यसमा एउटा ड्युटिफुल हुनै पर्छ। तर त्यो हो नि, त्यो साहित्य चाहिँ त्यति बाध्यताकारी भएन कि, त्यो पेसा पनि ऐच्छिक भयो र तपाईँले फुर्सदमा समयमा लेख्ने कुरा मात्रै रह्यो त्यो
हजुर। विभिन्न क्षेत्रमा तपाईँ बगिरहनु भएको छ, साहित्यिक क्षेत्र उत्थान सँगसँगै सामाजिक उत्थानको लागि पनि तपाईँ काम गर्नुभएको छ। यो क्रममा आइसक्दाखेरि यहाँले दुःख र विभिन्न खालका कष्टहरूको पनि सामना गर्नु परेको होला, त्यो हिसाबले हेर्दाखेरि तपाईँको जीवनमा ठ्याक्कै दुःखद अवस्थालाई सम्झनु पर्दा केलाई लिनुहुन्छ?
व्यक्तिगत रूपमा त्यस्तो दुःखद जीवनमा त्यस्तो अनुभूति त छैन, तर म अलिकति सानैदेखि संवेदनशील, अलिकति कुनै पनि कुराले गहिरो प्रभाव पार्ने खालको मेरो स्वभाव, त्यस्तो अन्तर्मुखी खालको स्वभाव थियो। धेरै साथीहरूसँग बोल्ने घुम्ने भन्दा नि कठाभित्रै पस्ने पढ्ने गर्नुहुन्थ्यो। अनि म चाहिँ कस्तो भने, मेरो एउटा व्यक्तिगत जीवनको घटना यहाँले सोधिहाल्नुभयो, मेरो बुवा चाहिँ इन्डियन आर्मीमा हुनुहुन्थ्यो र हरेक वर्षमा एकपटक छुट्टीमा आउनुहुन्थ्यो।
हजुर,
छुट्टीमा आउँदाखेरि उहाँ चाहिँ गोरखपुर अथवा रक्सोल सुनौली कता कताबाट गाडी चढेर उहाँ आफ्नो ठाउँमा जानुहुन्थ्यो, अनि त्यो बेलुका घरबाट छुट्टिनुहुन्थ्यो कि बुवा चाहिँ। अनि म त सानो 10-12 वर्षको मात्रै थिएँ, म चाहिँ 15 वर्षको यस्तै उमेरको, बुवालाई पुर्याउन चाहिँ नारायणघाट आउनु पर्थ्यो। त्यसपछि बुवा हामी गाउँबाट 8-9 किलोमिटर बुवाले साइकल चलाएर आउनुहुन्थ्यो, अनि बेलुका साँझ पख बुवालाई पुलचोकमा छोडेर म बेलुका फर्केर जानु पर्थ्यो।
हजुर,
अनि त्यो बेला चाहिँ मलाई एकदम नरमाइलो लाग्थ्यो, त्यो मैले मेरो जीवनमा त्यो पाटो चाहिँ एकदम गम्भीर जस्तो लाग्छ।
एक किलोमिटर
जान्थेँ नि बुवालाई पुलचोक छोडेर
हजुर,
अनि त्यो भावुकताले चाहिँ मलाई एकदम गहिरो बनाउँछ।
राष्ट्रप्रेमसँग सम्बन्धित हो
होला त्यो, परदेशिनु पर्ने, अहिले पनि हामी छौँ नि त, मेरो हाम्रो घरमा त इन्डियासम्म जानुभयो वर्षमा एकपटक दुईपटक आउनुहुन्थ्यो त्यो बेला, अहिले त 5-6 वर्ष नआउने गरी मान्छे गइरहने
जीवनै बिताउने गरी
गइरहने होइन, बिहा गरेको छ, श्रीमती गइरहेछ, श्रीमान गइरह, त्यो कति भयावह छ क्या अहिलेको हाम्रो सामाजिक कुरा हेरौँ न है, यो वैदेशिक।
यसै गरी सम्झनै पर्दाखेरि सुखी भएको सुखद अनुभूतिलाई चाहिँ कुन बेलाको,
त्यसपछि मैले के भयो भने मलाई चाहिँ यो भौतिक कुराले सुख हुँदैन भन्ने चेत चाहिँ मलाई आयो कतैबाट, यो चाहिँ म खुसी भएको अथवा म आफूमै आत्मविश्वास बढेको घटना चाहिँ कस्तो तपाईँलाई पनि अलिकति सेयर गरौँ। यो खुसी सुखी हुने कुरा चाहिँ बाहिरी भौतिक कुराले हुँदो रहेनछ, त्यो आफै भित्र आउनु पर्दो रहेछ, त्यो चेतना चाहिँ सायद कतैबाट आयो मलाई, कुनै किताबहरू पढ्दा, अब खप्तड स्वामीका किताबहरू केही पढ्यो, केही आध्यात्मिक दार्शनिक गुरुहरूको सम्पर्कमा पनि रह्यो, त्यहाँबाट के बुझ्यो भने तत्त्व चेत, यो मेरो अपुरो पनि हो है, फेरि मैले यही कुरा भन्न सक्छु, हरेक मान्छेले आफ्नो आफ्नो खुसी हुने आधार बनाइरहेका हुन्छ, तर हामीलाई के लाग्यो भने यो भौतिक कुराले हामी खुसी चाहिँ हुँदा रहेनछौँ, खुसी हुनलाई चाहिँ आफ्नै खालको आफ्नै कुरामा रमाउन चाहिँ पर्दो रहेछ जस्तो लाग्छ।
भने पछाडि आलिसान महलमा बस्दैमा त्यो मान्छे खुसी सुखी हुन सक्दैन भन्ने ठम्म्याइ चाहिँ यहाँको
हो, तपाईँ आनन्दसँग होइन त्यो देवकोटाका निबन्धहरू भने हामी त्यस्तो पाउँछौँ, भलामी भन्ने निबन्धमा छ त्यो
हजुर,
भौतिकता र आध्यात्मिकताको त्यो बिचको द्वन्द्व छ कि त्यो निबन्धमा, अनि त्यो भौतिक विषयवस्तुले मान्छे खुसी आनन्दित चाहिँ हुँदो रहेनछ
हजुर
जस्तो लाग्छ।
कार्यक्रमको हिसाबले अन्त्य अन्त्यतिर छौँ, तपाईँको भावी जीवनका योजनाहरू लक्ष्यहरू?
मेरो चाहिँ अलिकति फरक छ, अब म कस्तो भने अलिकति हाम्रो शास्त्रीय छ नि, यो 25 वर्षसम्म पढ्नुपर्छ, 25 देखि 50 वर्षसम्म गृहस्थी गर्नुपर्छ अनि सन्यास आश्रम वानप्रस्थ के छ कि
हजुर हजुर
एकदम वैज्ञानिक रहेछ हेर्नुहोस् अहिले पाएका उमेरका मान्छेहरू रिटायर लाग रिटायर बस्न उमेरले साठी कटेका मान्छेहरूलाई जागिर छोड्न यति गाह्रो भएको छ कि किनकि उहाँहरूको एट्याचमेन्ट भौतिकतातिर एकदम छ हामीले त्यसलाई काट्दै 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 जानुपर्दो रहेछ त्यस कारण म पनि अहिले गरिरहेका कामहरू छन् अब यो 50-55 उमेरसँग गर्ने अझ 5-10 वर्ष गर्ने
हजुर
त्यसपछि अलिक चाँडै यी कुराहरूबाट विश्राम लिएर आनन्द साहित्यिक चिन्तन अध्ययन घुमफिर गर्ने मलाई एकदम देश घुम्न मन छ हेर्नुहोस् मैले घुमेकै छैन नेपाल पनि घुमेको छैन विदेशतिर जानिसकेन कहिले अवसर आउँदा यो जागिरले गर्दा
भने पछाडि पछिल्लो समय चाहिँ घुम्ने फिर्ने र अनि साहित्यिक चिन्तनमा चाहिँ रमाउने कुरा
रमाइलो भयो त्यस्तो खालको योजना छ हेरौँ कस्तो हुन्छ त्यो अब कल्पना मात्रै पनि हुनसक्छ होइन जीवन कस्तो रूप लिन्छ हामीले सोचे जस्तो हुँदैन तर के हो भने यसै गरी अब धेरै वर्ष चाहिँ नगरौँ है 5-6 वर्ष
यति भनिसके पछाडि गणेश रमणको भाषामा के हो त जीवन
जीवन त अनुभवै हो अनुभव हो भने त यो त लीला हो होइन यो त कथा हो हेर्नुहोस् तपाईँले जे सोच्नु भएको त्यो हुँदैन जे नसोच्नु भएको त्यो मन मात्रै हुन्छ जे योजना बनाउनुहुन्छ जे प्लान गर्नुहुन्छ त्यो तपाईँको हुँदै हुँदैन जे तपाईँले सोच्नु भएको थिएन आज एकतिर जानुपर्ने हुन्छ तपाईँले फ्याक्ट एउटा यस्तो आइदिन्छ कि तपाईँ बाध्यभर अन्त्यतिर जानुपर्ने हुन्छ हामी एकदम कल्पना गर्छौँ योजना बनाउँछौँ मैले नि आफ्नो बाबु जीवनको योजना बनाएँ त्यो नहुनसक्छ ठ्याक्कै उल्टो पनि हुनसक्छ कि
हजुर
यो त अचम्मैको छ र यो अनुभव आज हिजो तपाईँले कसरी अनुभव गर्नुभयो हिजोको दिन सिद्धियो अब आजको अनुभव हामी अहिले त्यो 9-10 बजेको समयसम्म अनुभव गरिसक्यौँ बेलुका 12 बजेसम्म कस्तो अनुभव हुन्छ राति तपाईँ कस्तो सपना देख्नुहुन्छ अझ महत्त्वपूर्ण कुरा के रहेछ भने त तपाईँ दिनभरि तपाईँ दुःखी हुनुभयो राति एकदम राम्रो सपना देख्नुभयो भने त भोलिबाट तपाईँ खुसी पनि हुनुहुन्छ
यो महत्त्वपूर्ण विचार र समयको लागि तपाईँलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु
महत्त्वपूर्ण एकदम मलाई पनि यो अलिक फरक शैलीको कार्यक्रम जस्तो लाग्यो मैले त सुन त बिचबिचमा सुनेको थिएँ तर आफै यो कार्यक्रममा पहिलो पटक आएर यसरी छिटो छिटो प्रश्न गर्ने र छिटो छिटो उत्तर दिनुपर्ने जुन छ नि अरू अरू कार्यक्रममा चाहिँ सोचेर अलिकति आफ्ना कुराहरू यसमा छिटो छिटो जवाफ दिनुपर्ने हुनाले चाहिँ वास्तवमा यो बेलामा मान्छेले वास्तविक कुरा भन्छ कि तपाईँले चाहिँ लामो समय दिनुभने अलिकति छल्कपट पनि हुनसक्छ यसमा त वास्तविक कुरा सिधै भन्नु पर्यो नि त मलाई अलिकति यो कार्यक्रम
केही मनका कुरा केही तपाईँको जीवनसँगका कुरा केही साहित्यिक कुराहरू हामीले गर्न सक्यौँ यसको लागि तपाईँलाई हार्दिक धन्यवाद दिन चाहन्छु उहाँ हुनुहुन्थ्यो साहित्यकार गणेश रमण उहाँसँगको अन्तरङ्ग कुराकानीसँगै अब भने कार्यक्रमबाट ओझल पर्नुपर्ने बेला भइसकेको छ अर्को दिन
बीबीसी नेपालको बिहानी पखबाट सुरेन्द्र फयालको नमस्कार आज कार्यक्रममा नेपालमा बाल श्रमका घटना निकै बढ्न थालेको भन्दै चिन्ताहरू व्यक्त
बाल श्रमको क्षेत्रहरू एकदमै व्यापक छन् कानुन कार्यान्वयन पक्ष एकदमै फितलो छ
नुवाकोटको चेताङ गाउँमा ठुलो पहिरो बेघर भएकी पहिरो पीडित याङछेन शेर्पा असह्य पीडामा
राति
विगत 3 वर्षमा 1600 भन्दा बढी नेपाली प्रहरीका कर्मचारी बर्खास्त अन्तर्राष्ट्रिय प्रसङ्गमा अमेरिकाको उत्तर र दक्षिण क्यारोलाइना राज्यका तटीय क्षेत्रमा फ्लोरेन्स आँधीको वितण्डा सुरु सबभन्दा पहिले आजका प्रमुख समाचार
फ्लोरेन्स नाम गरेको समुद्री आँधीले ल्याएको विनाशकारी हुरीले संयुक्त राज्य अमेरिकाको उत्तर र दक्षिण क्यारोलाइना राज्यका तटीय क्षेत्रलाई प्रभावित पार्न थालेका छन् निरन्तर अघि बढ़िरहेको समुद्री आँधीको प्रमुख हिस्सा अझै पनि तटीय क्षेत्रबाट 100 किलोमिटर पर रहेको बताइएको छ तर अमेरिकी राष्ट्रिय हरिकेन केन्द्रका अनुसार आँधीका कारण हावाहुरी चल्ने र भारी वर्षा हुने क्रम छिट्टै अझै तीव्र हुन सक्छ त्यसले त्यस क्षेत्रमा धनजनको क्षति हुन सक्ने चिन्ता बढेको छ आँधीको प्रभाव समुद्र तटीय क्षेत्रबाट क्रमशः भित्री भूभागमा पर्न सक्ने भविष्यवाणी गरिएको छ तटीय क्षेत्रका एकजना स्थानीय बासिन्दाले भने आँधीका कारण निकै ठुलो छाल आउन पनि सक्छ के हुन्छ थाहा छैन म एकदमै चिन्तित छु सरकारी निर्देशनको पालना गर्दै त्यस क्षेत्रका लाखौं मानिसहरू सुरक्षित स्थानमा सरेका छन् इजरायलको गोलन हाइटमा आफ्नो कार्यवाही रोक्ने बताएको छ इजरायली सैनिकहरूले त्यहाँ रहेका सिरियाली नागरिकहरूलाई इजरायलले मानवीय र चिकित्सा सहायता उपलब्ध गराएको थियो इजरायलको कब्जामा रहेको गोलन हाइट र जोर्डन जोडिएको सिरियाको दक्षिण पश्चिम क्षेत्रमा सरकारी फौजले पुनः नियन्त्रण जमाएपछि इजरायलले त्यस्तो निर्णय गरेको इजरायली सैनिकले बताएका छन् कार्यवाहीको पाँच वर्षमा खाद्य सामग्री लुगाफाटादेखि 5,000 सिरियालीहरूलाई इजरायली अस्पतालमा र करिब 7,000 फिल्ड अस्पतालमा औषधि उपचार गरेको सैनिकहरूले बताएका छन्। चिलेका प्रहरीले रोमन क्याथोलिक पादरीहरूले बालबालिकामाथि यौन दुराचार गरेको आरोपमा अनुसन्धान गर्ने क्रममा चारवटा इसाई इकाइहरूमा छापा मारेको छ। अभियोजनकर्ताहरूले पहिलेका खोजहरूबाट पाइएका सूचनाहरू पछ्याउँदै जाँदा ती इसाई इकाइहरूमा पुगेको बताएका छन्। पाँच बालबालिकामाथि यौन दुर्व्यवहार गरेको कसुर लागेका एकजना वरिष्ठ पादरी ओस्कार मुनोज शुक्रबार अदालतमा प्रस्तुत हुने बताइएको छ। चिले स्थित रोमन क्याथोलिक चर्चका दर्जनौ पादरीहरू विरुद्ध यौन दुराचारका अभियोग लागेका छन् जुन पहिले लुकाइने गरिन्थ्यो। मृगौलामा जम्ने पत्थरी हटाउनको लागि नयाँ प्रविधिको विकास गर्ने वैज्ञानिकहरू सम्मानित भएका छन्। तलमाथि दायाँ बायाँ घुमाउने एक किसिमको रमाइलो र साहसिक खेल खेलेर रोलर कोस्टरमा बसेर वा खेलेर मृगौलामा जमेको पत्थरी हटाउन सकिन्छ भन्ने तथ्य पत्ता लगाएका दुई ज्ञानीहरूलाई हार्वर्ड विश्वविद्यालयमा आयोजित यो वर्षको एलजी नोबेल पुरस्कार समारोहमा पुरस्कृत गरिएका हुन्। र व्हेल माछा सम्बन्धी अन्तर्राष्ट्रिय आयोगका सदस्यहरूले तिक्तता हसपछि अन्तत अनन्तकालसम्म व्हेल माछाको संरक्षण हुनुपर्छ भने ब्राजिलियन प्रस्तावको पक्षमा मतदान गरेका छन्। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ।
नेपालमा केही वर्ष यता बाल श्रम अर्थात् बालबालिकालाई काममा लगाउने क्रम बढेको देखिएको केन्द्रीय बाल कल्याण समितिले जनाएको छ। बाल दिवसको सन्दर्भमा भरेर प्रकाशित एक अध्ययन प्रतिवेदनमा बाल श्रम बढेको देखिएको हो। बाल श्रम रोक्ने विभिन्न कानून बनेको भए पनि राम्रो अनुगमन हुन नसकेको कारण सोचे जस्तो परिणाम नदेखेको जानकारहरू बताउँछन्। प्रतीक्षा दुलालको रिपोर्ट।
सरकारले केही वर्ष अघि प्रकाशन गरेको प्रतिवेदनमा देशभर करिब 16,00,000 बाल श्रमिक रहेको देखाएको थियो। यता केन्द्रीय बाल कल्याण समितिले विभिन्न संचार माध्यममा प्रकाशनमा आएका बाल श्रमका घटनाहरू केलाएर वर्षेनी विवरण सार्वजनिक गर्ने गरेको छ। जस अनुसार आर्थिक वर्ष 2074-75 मात्रै बाल श्रम सम्बन्धित 384 घटनाहरू त्यसरी प्रकाशनमा आएका छन्। अघिल्लो वर्ष बाल श्रम बारे जम्मा 25 त्यस्ता घटना प्रकाशनमा आएका थिए भने त्यो भन्दा अघिल्लो वर्ष यस प्रकारका घटना नै प्रकाशनमा आएका थिएनन् भन्छन् केन्द्रीय बाल कल्याण समितिकी कार्यक्रम व्यवस्थापक नमुना भुसाल।
तर यो जानकारीमा आएका घटनाहरूका कारणले पनि यो बढेको देखिएको हुन सक्छ। पहिले यसलाई बाल श्रम मानिँदैन थियो, ती कुराहरू अहिले यो संचारको यो सबै क्षेत्रतिर जागरूक भएको कारणले यो बढेको देखिएको हो।
यसमध्ये सबैभन्दा धेरै करिब 50% 11-14 वर्ष उमेरका बालबालिका रहेको उक्त अध्ययनले देखाएको छ। सरकारले बाल श्रम रोक्न विभिन्न कानून ल्याएको छ। करिब 1.5 महिना अघि 2082 सबै प्रकारका बाल श्रम उन्मूलन गर्ने भनेर एउटा गुरु योजना समेत सार्वजनिक गरेको छ। पछिल्लो समय सबैभन्दा धेरै घरेलु कामका लागि र यातायात क्षेत्रमा बालबालिकाहरूलाई लगाइएको भेटिएको अधिकारीहरूले बताएका छन्। यस बाहेक इटा भट्टा सारीमा जरी भर्ने कृषि क्षेत्र आदिमा पनि बाल बालिकाहरूको व्यापक प्रयोग हुने गरेको बताइन्छ। भूकम्पपछि विशेष त बालकहरू निर्माणको काममा लगाइएको भेटिएको अभियान कर्मीहरूले बताएका छन्। यो समस्या रोक्न सरकार चनाखो हुनुपर्ने बताउँछिन् बाल बालिकाको अधिकारका लागि लामो समयदेखि काम गरिरहेकी सुम्निमा तुलाधर।
बाल श्रमको क्षेत्रहरू एकदमै व्यापक छन्, त्यहाँनिर अनुगमन नै पुगेन। हाम्रो कानुन त छ, कानुन भएर अब त्यसको कार्यान्वयन पक्ष एकदमै फितलो छ।
पछिल्लो समयमा बालिकाहरूलाई मनोरञ्जनको क्षेत्रमा प्रयोग गरिएको भेटिएको विवरणहरू पनि आएका छन्। दिनहुँ नयाँ क्षेत्रमा बालबालिकाको प्रयोग भइरहेको अवस्थामा सरकारले बाल श्रम उन्मूलन गर्ने भनी लिएको लक्ष्य हासिल गर्न कठिन हुने जानकारहरू बताउँछन्। प्रतीक्षा दुलाल, बीबीसी काठमाडौँ।
अर्को विषय, नुवाकोटको दुपचेश्वर गाउँपालिका वडा नम्बर 1 साबिक ह्याङफेदी गाविसको वडा नम्बर 9 चेताङमा ठुलो पहिरो गएपछि त्यहाँ 11 घरमा पूर्ण क्षति पुगेको र अन्य घरहरू पनि जोखिममा रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अझै पहिरो गइरहेको छ र जोखिममा रहेका स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। चेताङको पहिरोमा फसेका वृद्ध दम्पतिलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी हिजो बेलुका सदरमुकाम विदुर ल्याएको छ। सेनाले पहिरोमा फँसेका 73 वर्ष दोर्जे शेर्पा र उनकी श्रीमती 42 वर्षीय याङचेन शेर्पालाई उद्धार गरी विदुर ल्याएर मैथली ब्यारेकमा उपचार गरिरहेको छ। उनी याङचेन शेर्पासँग हाम्रो संवाददाता शक्तिमाया तामाङले कुराकानी गरेकी थिइन्। सुनौ त्यसको केही अंश।
तपाईँहरू छ नि त्यहाँ चाहिँ के गरिराख्नु भएको थियो, के भएको थियो सुरुमा चाहिँ?
सुरुमा पहिरो आएको थियो कि, फर्स्टमै पहिरो आयो, हामी भाग्यो है।
घाँस हाल्नु जानु भयो नि, त्यो ठाउँमा चाहिँ बस्नुहुन्न हो?
बस्दैन थियो, बस्नु पहिला त बस्छ कि, पहिरो आएकोदेखि त्यहाँबाट बिहान आउँछ, बिहान आएर हामी घाँस सास हाल्छ बसुलै, अनि फेरि दिनमा जान्छ हामी। अनि हिजो पनि त्यसै गरेको त घाँस सास काटेर हाल्दै थियो, माथिबाट पहिरो ठुलो आयो, ठुलो आएपछि अनि हामी भाग यताउता भाग्दै जङ्गल जङ्गल भाग्यो कि, हामी तलबाट पनि पहिरो जान्छ, पुरै बिचमा फस्यो नि हामी।
त्यहाँ घाँस हाल्न चाहिँ कति कतिखेर जानुभएको?
7 बजीतिर जान्छ, गएपछि 2-3 बजी फर्किन्छ हामी घर।
कसलाई खबर गर्नुभयो तपाईँहरूले?
अनि यताउता फोन गरेर, पछि फोन पनि स्विच अफ भयो। त्यहाँबाट हामी त्यही अब मऱ्यो भने त्यही बस्ने भनेर सानो